السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہم صلی علی محمد عبدک ورسولک وصلی علی المؤمنین والمؤمنات والمسلمین والمسلمات. اللہم صلی علی محمد کما تحب وترضى له. ہماری زندگی مہد سے لحد تک، اماں کی گود سے لے کر قبر کی گود تک، ایک ایسا معمہ ہے شاید کبھی سمجھ آ جائے ہمیں کہ ہم آئے کیوں تھے. افاسب تو من نما خلقنا کو مابسن، کہ تم کیا سمجھتے ہو کہ ہم نے تمہیں بیکار ایسے ہی پیدا کر دی. ہماری زندگی کیوں ہے اور ہم کیوں آئے؟ پھر اس تھوڑی سی مدت میں، ایک صدی میں تقریباً پانچ نسلیں چلتی ہیں، پانچ نسلیں ایک صدی میں. ایک نسل آئی، پھر دوسری گئی، پھر دوسری آئی، پھر تیسری گئی. بس یہ ہماری زندگی میں آنا جانا ہی ہے کیا؟ بس وقت یہ سوچیں ایسی ہوتی ہیں، سمجھ نہیں آتے کہ ہم آئے کیوں اور پھر چلے گئے. عام عقل انسانی اور انسانی احساس اور شعور اس کو سمجھ نہیں آتے، لیکن اگر اسی چیز کو خدمت خلق کے پہلو سے دیکھیں اور مخلوق کی خدمت کے پہلو سے دیکھیں، پھر کہتے ہیں ہمارے پاس بہت بڑا پلیٹ فارم ہے، بہت بڑی منزل ہے، ہمارے کام بہت زیادہ ہیں اور زندگی بہت تھوڑی ہے. کہ ہم نے انسانیت کو ابھی بہت کچھ دینا ہے، اس کو شعور دینا ہے، اس کو احساس دینا ہے، اس کے دکھ بانٹنے ہیں، اس کے مسائل میں اس کا ساتھ دینا ہے، اس کی مشکلات میں، اس کی تکلیفوں میں، اس کی الجھنوں میں ہمیں بہت ساتھ دینا ہے. ابھی انسانیت بہت دکھی ہے اور بہت پریشان ہے، حتیٰ کہ یہاں تک جن لوگوں کو جنات سے ملاقاتیں ہوتی ہیں وہ لوگ یہاں تک بتاتے ہیں کہ جنات بھی بہت دکھی ہیں، موجودہ سائنس کا ان پہ بھی اثر پڑا ہے، وہ بہت دکھی ہیں. تو انسانیت کے دکھ درد اگر ہماری ذات سے حل ہو جائیں، ہم ذریعہ بنیں گے، حل تو اللہ ہی کرے گا، تو میرے خیال میں یہ دنیا کا سب سے بڑا مقصد ہے ہماری یہاں آنے کا. اور اگر اس کو نکال دیں تو پھر کوئی مقصد نظر نہیں آتا. دولت اپنی نہیں ہوتی، بعض دولت مند ہوتے ہیں، بعض چوکیدار ہوتے ہیں، وہ صرف لوگوں کی دولت کی حفاظت کرتے رہتے ہیں. لوگوں سے مراد اپنے مال کی، اپنے دامادوں کے مال کی، جو بیٹیوں کو حصہ ملے گا، اور ان چیزوں کی وہ صرف حفاظت کرتے رہتے ہیں، چوکیدار ہوتے ہیں، خود استفادہ نہیں کر سکتے. ہمارے پڑوس میں ایک صاحب رہتے تھے، وہ ایک ایک قمیض 22-22 سال، ایک ایک شلوار 22-22 سال استعمال کرتے تھے، بس وہ صرف باہر آتے ہوئے اسے پہنتے تھے، گھر جاتے ہی اسے لٹکا کے ایک پرانی سی قمیض پہن لیتے تھے، پرانی سی دھوتی باندھ دیتے تھے، اور جو قمیض دھلے بھی مہینے کے بعد تو وہ تو سالوں چل جائے گی. اور بہت زیادہ مالدار تھے. پھر کیا کرتے تھے کہ بچے پیسے نہ چرا لیں، یعنی آج سے بہت پرانی بات ہے، جب لاکھ روپے کی قیمت تھی، اور لاکھ بہت بہت لاکھ تھا. ہمارے ایک دوست تھے، ان کے نانے کا نام تو مجھے پتا نہیں، ان کو نانا لاکھا پتی کہتے تھے. اس دور میں ان کا نانا جو ہے وہ لاکھا پتی تھا، ہم دونوں باقاعدہ انہیں ستانے جاتے تھے. کیا ستاتے تھے؟ وہ مجھے کہتا تھا، نانا جی کو کہیں کہ نانا ابھی تری اللہ کو ابھی تری شکایت کرتے ہیں. بس اب نانا کا اللہ سے اتنا تعلق بنا ہوا تھا کہ میں جا کے کہتا، چھوٹی جماعت میں پڑھتا تھا، کہ نانا جی آپ کے نا اللہ کو شکایت کرتے ہیں، بیٹھے دعا مانگ رہے ہوتے تھے، دعا چھوڑ کے ہماری منٹوں میں لگ جاتے تھے، اللہ کی شکایت نہ کرنا. میں کہنا میں تو کرے سا کہ بس یہ دیکھ میرا پوتر کہنی بھی، میرا پوترا کہنی بھی، ਇਹ ਦੇਖਦੇ ਕੋ ਅੱਲਾ ਦਾ ਵਾਸਤਾ ਹੀ। ਅੱਛਾ ਹੂੰ ਅੱਲਾ ਦਾ ਵਾਸਤਾ ਹੀ ਜਿਹੜੇ ਅੱਲਾ ਕੋਲੋਂ ਸ਼ਿਕਾਇਤ ਕਰੇ ਸੀ, ਕੋ ਮੈਂ ਤਾਂ ਮੈਂ ਸ਼ਿਕਾਇਤ ਕਰੇ ਸਾਂ। ਅੱਛਾ ਵੱਲ ਪੈਸੇ ਦੇਣਾ ਮਨ ਸ਼ਾਇਕ ਖਾਬ, ਅੱਲਾ ਕੋਈ ਸ਼ਿਕਾਇਤ ਨਾ ਕਰ। ਉਸ ਦੌਰ ਮੇ ਉਸਕੋ ਨਾਨਾ ਲਾਖਾਂ ਪਤੀ ਕਹਿਤੇ ਥੇ, ਨਾਮ ਤੋ ਮੁਝੇ ਹੀ ਪਤਾ ਨਹੀਂ ਕਿਆ ਥਾ, ਲਾਖ ਕੀ ਹੈਸੀਅਤ ਥੀ। ਫਿਰ ਮੈਂ ਕਿਆ ਕਰਤੇ ਥੇ, ਲਾਖੋਂ ਰੁਪਏ ਛੁਪਾ ਕੇ ਰੱਖਤੇ ਥੇ, ਕਭੀ ਗੰਦਮ ਕੀ ਬੋਰੀਓ ਕੇ ਅੰਦਰ, ਕਭੀ ਪੁਰਾਣੀ ਸੰਦੂਕ ਕੇ ਅੰਦਰ, ਕਭੀ ਸੰਦੂਕ ਕੇ ਨੀਚੇ। ਔਰ ਬੇਟੇ ਕੋ ਵੀ ਖਬਰ ਹੋਤੀ ਥੀ ਕਿ ਅੱਬੇ ਨੇ ਛੁਪਾ ਕੇ ਰੱਖਾ ਹੈ, ਔਰ ਪੋਤੇ ਕੋ ਵੀ। ਇੱਕ ਦਫ਼ਾ ਮੁਝਸੇ ਆ ਕੇ ਅਫਸੁਰਦਗੀ ਮੈਂ ਕਹਿਣ ਲੱਗੇ, 65 ਲੱਖ ਰੁਪਏ ਉਠਾ ਕੇ ਬੇਟਾ ਲੈ ਗਿਆ, ਪੋਤਾ ਲੈ ਗਿਆ, ਲੈ ਗਿਆ ਔਰ ਉਸਨੇ ਬਰਬਾਦ ਕਰ ਦਿਆ। ਆਪਣੀ ਜਾਤ ਪੇ ਉਹ ਖਰਚ ਨਾ ਕਰ ਸਕਾ, ਕਿਉਂਕਿ ਵਹ ਮਾਲਦਾਰ ਨਹੀਂ ਥਾ, ਚੌਕੀਦਾਰ ਥਾ। ਵਹ ਦੂਸਰੋ ਕੇ ਮਾਲ ਕੇ ਚੌਕੀਦਾਰਾ ਕਰਤਾ ਰਹਾ ਸਾਰੀ ਉਮਰ, ਔਰ ਇਸੀ ਹਾਲ ਮੇ ਮਰ ਗਿਆ। ਬਾਜ਼ ਔਕਾਤ ਜ਼ਿੰਦਗੀ ਮੇ ਇੱਕ ਅਹਿਸਾਸ ਹੋਤਾ ਹੈ, ਹਮ ਕਿਉਂ ਆਏ, ਔਰ ਇਹ ਇੱਕ ਸਫ਼ਰ ਕਾ ਇੱਕ ਨਿਜ਼ਾਮ ਹੈ ਜੋ ਚੱਲ ਰਹਾ। ਕਹਿਣ ਲੱਗੇ ਜੀ, ਕੱਲ 8 ਜ਼ਿਲਹਜ ਹੈ, ਹਮਨੇ ਮੀਨਾ ਮੇ ਜਾਣਾ। ਫੌਰਨ ਮੇਰੇ ਜ਼ਿਹਨ ਮੇ ਖਿਆਲ ਆਇਆ, ਮੈਨੇ ਆਪਣਾ ਜੂਤਾ ਦੇਖਾ, ਆਪਣਾ ਲਿਬਾਸ ਦੇਖਾ, ਔਰ ਆਪਣੇ ਸਰ ਕੀ ਟੋਪੀ ਦੇਖੀ, ਤਾਂ ਅਹਿਸਾਸ ਹੋਆ ਕਿ ਸਭ ਕੁਛ ਉਤਾਰ ਲਿਆ ਜਾਏਗਾ, ਸਭ ਕੁਛ ਖਤਮ ਹੋ ਜਾਏਗਾ। ਔਰ ਐਸਾ ਹੋਆ, ਦੋ ਚਾਦਰੀਆਂ ਬਾਂਧੀ, ਕਭੀ ਇਧਰ ਸੇ ਉਸਕੀ ਨੋਕ ਪਲਕ ਸੰਵਾਰਤੇ ਹੈ, ਕਭੀ ਇਧਰ ਸੇ, ਔਰ ਉੱਪਰ ਕੀ ਚਾਦਰ ਤੋਂ ਵੈਸੇ ਨਹੀਂ ਠਹਿਰਤੀ, ਜੋ ਇਕੱਠੀ ਕਰੋ ਫਿਰ ਗਿਰ ਜਾਤੀ ਹੈ। ਔਰ ਫਿਰ ਇੱਕ ਸਫ਼ਰ ਹੋਤਾ ਹੈ ਜੋ ਰਵਾਂ ਦਵਾਂ ਹੋਤਾ ਹੈ। ਮੈਂ ਜਹਾਜ਼ ਮੇ ਬੈਠਾ ਨਾ, ਏਅਰਪੋਰਟ ਕੇ ਮਰਾਹਿਲ ਸੇ ਗੁਜ਼ਰਨੇ ਕੇ ਬਾਅਦ, ਤੋ ਜਹਾਜ਼ ਮੇ ਪਤਾ ਚਲਾ ਕਿ ਮੇਰੇ ਮੋਬਾਈਲ ਜੋ ਸਊਦੀ ਮੇਰਾ ਨੰਬਰ ਥਾ ਉਹ ਖਤਮ ਹੋ ਗਿਆ। ਔਰ ਮੈਨੇ ਕਿਹਾ, ਅੱਛਾ ਉਸ ਨਿਜ਼ਾਮ ਕੀ ਬਾਤ ਖਤਮ ਹੈ, ਅਬ ਮੈਂ ਇੱਕ ਜਹਾਜ਼ ਕੀ ਕਬਰ ਮੈਂ ਆ ਗਿਆ ਹੂੰ, ਬਸ ਇੱਕ ਕਬਰ ਹੈ, ਉਹ ਸਾਰਾ ਨਿਜ਼ਾਮ ਖਤਮ ਹੋ ਗਿਆ। ਅਬ ਕਬਰ ਮੈਂ ਜਬ ਆਇਆ ਤੋ ਮੈਂ ਉਸ ਨਿਜ਼ਾਮ ਕਾ ਮੈਨੇ ਸੋਚਣਾ ਖਤਮ ਕਰ ਦਿਆ, ਮੈਨੇ ਲਾਹੌਰ ਏਅਰਪੋਰਟ ਕੋ ਸੋਚਣਾ ਸ਼ੁਰੂ ਕਰ ਦਿਆ। ਇਸ ਲਈ ਜਬ ਹਮ ਮਰਤੇ ਹੈ ਤੋ ਪਿਛਲੇ ਸਾਰੇ ਰੋ ਰਹੇ ਹੋਤੇ ਹੈ, ਔਰ ਹਮ ਅਗਲੀ ਮੰਜ਼ਿਲ ਕੋ ਸੋਚ ਰਹੇ ਹੋਤੇ ਹੈ, ਵੋ ਬਰਜ਼ਖੀ ਨਿਜ਼ਾਮ ਹੈ, ਕਿਆ ਬਨੇਗਾ। ਔਰ ਮੈਨੇ ਆਇੰਦਾ ਮੰਜ਼ਿਲ ਕੋ ਸੋਚਣਾ ਸ਼ੁਰੂ ਕਰ ਦਿਆ। ਬਸ ਜ਼ਿੰਦਗੀ ਕੋਈ ਐਸੀ ਹੈ, ਚੱਲ ਰਹੀ ਹੈ, ਇਸ ਤਰ੍ਹਾਂ ਚੱਲ ਰਹੀ ਹੈ। ਹਮਾਰੀ ਜਾਤ ਸੇ ਇਨਸਾਨੀਅਤ ਕੋ ਨਫ਼ਾ ਮਿਲ ਜਾਏ, ਫਾਇਦਾ ਹੋ ਜਾਏ। ਮੈਂ ਆਜ ਆਪਕੋ ਹਜ ਕੇ ਬੀਤੇ ਕੁਛ ਬਾਤੀ ਬਤਾਊਂਗਾ, ਔਰ ਉਸ ਹਜ ਮੇ ਬੀਤੇ ਲੋਗੋ ਨੇ ਮੁਝੇ ਕਿਆ ਦਿਆ, ਅੱਜ ਵੋ ਵੀ ਸੁਣਾਊਂਗਾ। ਇਨ ਬਾਤੋਂ ਬਾਤੋਂ ਮੈਂ ਵਜ਼ੀਫੇ ਵੀ ਮਿਲੇਂਗੇ, ਤਜਰਬੇ ਵੀ ਮਿਲੇਂਗੇ, ਮੁਸ਼ਾਹਦੇ ਵੀ ਮਿਲੇਂਗੇ, ਲਤੀਫੇ ਵੀ ਮਿਲੇਂਗੇ, ਬਾਤਾਂ ਹੀ ਹੋਗੀ ਸਾਰੀ। ਮੈਂ ਲਿਫਟ ਪੇ ਆਇਆ, ਲਿਫਟ ਪੇ, ਵੋ ਲਿਫਟ 57 ਮੰਜ਼ਿਲ ਪੇ ਜਾਤੀ ਥੀ, 57 ਮੰਜ਼ਿਲ ਤੱਕ ਜਾਤੀ ਥੀ, ਕਲੋਕ ਟਾਵਰ ਮੈਂ ਜੋ ਵੋ ਬੜਾ ਬਣਾ। ਅੱਛਾ ਮੇਰਾ 26 ਨੰਬਰ ਫਲੋਰ ਥਾ, 26 ਨੰਬਰ, ਹਰ ਲਿਫਟ 26 ਨੰਬਰ ਪੇ ਨਹੀਂ ਜਾਤੀ ਥੀ, 8 ਲਿਫਟੇ ਥੀ, ਇਧਰ 8, ਇਧਰ 8, ਇਧਰ ਲਿਫਟੋਂ ਕੀ ਲੈਣੇ ਥੇ। ਅਬ ਮੈਨੇ 26 ਮੇ ਜਾਣਾ ਥਾ ਤੋ ਲਿਫਟ ਕੋ ਮੈਨੇ ਪੁਸ਼ ਕੀਆ ਤੋ ਆਈ, ਮੈਨੇ ਕਿਹਾ ਇਸਮੇ 26 ਹੈ, 26 ਹੈ, ਨਜ਼ਰ ਪੜੀ ਹੈ, ਮੈਨੇ 26 ਕੋ ਦਬਾ ਦਿਆ ਉਸਕਾ ਬਟਨ। ਕੁਛ ਯੂਰਪ ਕੇ ਨੌਜਵਾਨ ਖੜੇ ਥੇ, ਉਹਨੇ ਦੇਖਾ ਨਾ ਤੋ ਐਸੇ ਕਹਿ ਕੇ ਲਗਾ ਕੇ ਹੱਸਣੇ ਲੱਗ ਗਏ, ਔਰ ਮੇਰੀ ਤਰਫ ਇਸ਼ਾਰੇ ਕਰਨੇ ਲੱਗੇ, ਮੈਂ ਖੜਾ ਰਹਾ। ਫਿਰ ਥੋੜੀ ਦੇਰ ਕੇ ਬਾਅਦ ਕਹਿਣ ਲੱਗੇ ਕਿ ਆਪਕੋ ਛੂਨੇ ਕੀ ਬਿਮਾਰੀ ਹੈ, ਟੱਚ ਕਰਨੇ ਕੀ ਬਿਮਾਰੀ ਹੈ, ਲਗਤਾ ਹੈ ਆਪ ਬਿਮਾਰ ਹੈ। ਉਹਨੇ ਕਿਹਾ ਭਾਈ ਬਸ। ਅੱਛਾ ਉਹਨੇ ਕਿਹਾ ਕਿ ਇਸਕੋ ਲਗਤਾ ਹੈ ਪਤਾ ਨਹੀਂ ਚਲਾ। ਉਸਨੇ ਫਿਰ ਮੇਰੇ ਇੱਕ ਅੱਛੀ ਖਾਸੀ ਲੰਬੀ ਚੌੜੀ ਇੱਕ ਗਲੀ ਦੇ ਦੀ। ਅੱਛਾ ਉਸ ਵਕਤ ਤੱਕ ਕਿਉਂਕਿ 3-4 ਸੈਕਿੰਡ ਕੇ ਅੰਦਰ ਤੋਂ 24 ਆ ਜਾਤਾ ਥਾ, 26 ਆਇਆ ਨਾ ਤੋ ਮੈਂ ਲਿਫਟ ਪੇ ਖੜਾ ਹੁਆ, ਔਰ ਮੈਨੇ ਉਨਸੇ ਕੁਛ ਬਾਤੇ ਕੀ। ਇੱਕ ਮਾਈਆਂ ਥੀ, ਦੋ ਮੁਝੇ ਐਸੇ ਦੇਖ ਰਹੇ ਥੇ, ਜਬ ਮੈਂ ਬੋਲਾ ਨਾ ਕਿ ਹਾਏ ਵੇ ਮੇਰਾ ਮੁਰਸ਼ਿਦ, ਪਹਿਲੇ ਕਹਿ ਰਹੇ ਹਮ ਦੇਖ ਕੁਛ ਸਰਗੋਦਾ ਸਾਈਡ ਕੀ कलेजा नजर आता था मुझे, झंग सरगोदा इस साइड का लेजा नजर आता था। कहने लगे हम देखती रही यदम वेदा मुर्शिद बोलिया वे झलियो वे तोबा करो ये देखो वे मारे जासो एडी हस्ती नू अखेंदे हो तो बीमारी है वे असा तो बीमारियां टलवाई बैठे हैं। ओ अजा माई फिर क्या कहते रही मैं आया तो लिफ्ट बंद हो गई अब उनका क्या मामला हुआ। वो कौन थी माई मुझे खबर नहीं। बस लिफ्ट के अंदर से ना जाती लिफ्ट मुझे मुझे एक चीज नजर आई मैं तो हूं है ना दी वजह तहजता शुरू कर बैठी हाँ तो सा क्या पे एक मंजिल है लोगों को मिल रही है। और बासोकत मैं खुद हैरान होता हूं मैं आया होटल के किनारे तो बेंच पे कुछ अफ्रीकन बैठे हुए थे जिन्हें मैं बिलाली कहता हूं काले लोग कहते हैं मैं बिलाली कहता हूं। मैं उनके साथ आके बैठ गया मेरे दोस्तों ने तस्वीर ले ली वो फेसबुक पे डाल दी शायद आपने देखी हो। मुझे उनसे मोहब्बत है हजरत बिलाल की वजह से मुझे उनसे मोहब्बत है हजरत लुकमान अलैहिस्सलाम की वजह से हजरत लुकमान हबशी थे मुझे उनसे मोहब्बत है हजरत उवैस करनी की वजह से कि हजरत उवैस भी हबशी थे और साहबा बेशुमार। अच्छा मैं ऐसे बैठ के आ गया उन्होंने तस्वीर ले ली वो फेसबुक पे डाल दी। तीसरे दिन गालिबन तीसरे दिन शायद मैं हरम से नमाज पढ़ के फिर आका की बारगाह में सलाम अर्ज करके जब वापस आया तो एक साहब मुझे बड़े वालेहाना अंदाज से मिले और उनकी आंखों में आंसू थे। मुझसे कहने लगे मैं हैदराबाद दक्कन के जो नवाब थे उसी खानदान से हूं वो मीर उस्मान अली थे हैदराबाद दक्कन के जो नवाब थे उन साहब का नाम मीर वाहिद अली था। 1500 या 1800 किलोमीटर का सफर करके मैं आपसे मिलने आया हूं और इसी तस्वीर की वजह से मैंने ये तस्वीर देखी और मैंने कहा कि आप अपना पता तो लोगों को बताते नहीं अब इस तस्वीर को देख के मैं सुबह से शाम तक आके होटल को ढूंढता यह तस्वीर देखता इसका व्यू ये है इसका व्यू ये है इसका ये है। आखिर मैंने बच्चों को किसी दूर सस्ते होटल में ठहरा दिया क्योंकि करीब तो सीजन की वजह से होटलों के रेट बहुत ज्यादा होते हैं हज के सीजन की वजह से और मैं ढूंढता हूं सुबह फिर रोड बच्चों को खाना दिलाया फिर ढूंढना शुरू किया ढूंढते ढूंढते यही निशानी मिली कि सामने ये है इधर ये है और यही बेंच है यहां वो बिलाली बैठे हुए थे। और मैंने कहा कि कभी तो आप आएंगे और कभी तो आएंगे उस रात मैं बहुत रोया उसकी वजह यह है वो अपनी मुझे कहानी सुना रहा था फिर अपने बच्चों को ले आया कहानी सुना रहा था अपनी बीवी को ले आया मैंने अपनी उनकी बीवी को मेरी अहलिया का जो कमरा था उसमें भेज दिया वो अपनी जिंदगी की बीते मुझे जिंदगी सुना रहा था कि मैंने तारिक तुझे ढूंढा कैसे ढूंढा था जैसे वक्त की दीवार गिराकर खाबीदा परिंदों को दरख्तों से उड़ाकर मैंने ही तो कहा था मेरे दिल में रहा कर वो मिल भी गया मिट भी गया मौजे हवा में अब रेत पे सिर्फ मेरा नाम लिखा कर ए दिल तुझे दुश्मन की भी पहचान कहाँ है तो हल्का यारा में जरा मोहतात रहा कर। वो अपनी गम की कहानियां सुना रहा था कि मैंने एक दफा ऐसे क्लिक किया नेट को और फिर मुझे अबकरी मिला और फिर मुझे ये मिला और फिर मैं कहां से कहां और फिर ये मंजिल कहां से कहां पहुंच गई और मुझे बहुत शौक था आपसे मिलने को। मैं इंडिया से पाकिस्तान आ नहीं सकता वीजों की पाबंदी सख्ती और मैंने कहा यहां तो मिल ही जाएगा और मेरी नमाजें और मेरी तस्बीहों और मेरे जिक्र और मुझे क्या तरक्की मिली और क्या कामयाबी मिली। इस दफा तो खास तौर पे हर मकाम पे कोई ना कोई बंदा मिल जाता था हम कर रहे थे तवाफ, मेरे साथ मेरे साथी भी थे, एक शाह साहब भी थे, बड़े मोटे ताजे माशाल्लाह, अल्लाह पाक जजाए खैर दे। जब वो साथ चलते हैं तो एक जमीन में धमाका पैदा होता है। तो वो थी भी थे, एक माई कहने लगी दौराने तवाफ, ए हकीम साहब वो अबकरी वाले जा रहे हैं, मैं मिलता हूं, पीछे शोहर भागा। अब मैं तवाफ कर रहा हूं, दूसरे लफ्जों में मेरी तो रब से तारे लगी हुई थी, लफ्जों में कह रहा हूं अल्लाह लगा दे, अल्लाह लगा दे। अब मैं तो तवाफ कर रहा था, वो कहने लगे ना ये अबकरी वाले हैं, मैंने इनके साथ तस्वीर खिंचवानी। अब बोलो मई कहती है तवाफ के दौरान मैंने तस्वीर खिंचवानी है, मैंने कहा अल्लाह तू उसे भी हिदायत दे मुझे भी हिदायत दे। अब शोहर पीछे है, वो कहते हैं नहीं ये अबकरी वाला नहीं है, कह रहे नहीं ये अबकरी वाला है वही है। अब मैं खामोशी से और तेज चलना शुरू हो गया कि मौला क्या बनेगा, मई मेरे साथ तस्वीर खिंचवाती है। एक जज्बा है जिसके पसे मंजर में एक चीज है कि इस मिंबर ने, इस तस्बीखाने ने इंसानियत को क्या दिया है और मखलूक को क्या दिया है और इंसानियत को क्या फैज मिला है और क्या फायदा हुआ है। एक घराना है जद्दे में, तो उसके साथ निस्बत चूंकि थाना भवन की है तो इसलिए वो उसी खानदान में से हैं, हजरत के खानदान में से हैं, तो उनके यहां मैं जाता हूं और मांग के रोटी खाता हूं। हालांकि हमारा सोशल मीडिया हमें, वेबसाइट हमारी बता रही है तकरीबन 4.5 लाख से जायद अफराद जद्दा में हैं जो तस्बीखाने से किसी न किसी शक्ल में मुतारिफ हैं और 9 लाख से ज्यादा पूरे सऊदी अरब में हैं। अब मैं नफे की बातें बता रहा हूं आज को। कई साल पहले मैं गया तो उन्हें एक सोराइसिस की तकलीफ, आज के दौर में सोराइसिस कहते हैं, पुराने दौर में चंबल कहते थे, दांत कहते थे, चंबल कहते थे, ये तकलीफ। और इतनी कि उनके नाखून ऐसे थे कि शायद अभी गिर जाएंगे और जिल से गोश्त से जुदा स्याह दागदार। तो मुझसे कहने लगे कि ये कोई इलाज नहीं छोड़ा, कोई एंटीबायोटिक, कोई दवाई, कोई चीज नहीं छोड़ी, क्या करूं। तो मैंने उनसे अर्ज किया एक टोटका बताता हूं आपको, आप कर लें, और वो टोटका आज आपको भी बताता हूं, आप कर लें तो इंशाअल्लाह ताला आपका मसला हल हो जाएगा। मैंने कहा दही ले लें और जितनी दही हो उससे ज्यादा पुदीना हो, देसी, वहां पुदीना बहुत मिलता है और बड़ा अच्छा मिलता है सऊदीया में, उसकी बकायदा काश्त होती है। सड़कों में आप मदीना मुनवरा से निकलें और मक्का मुकरमा की तरफ आए तो सड़कों में बकायदा ठेले लगे हुए हैं ना ना के ना ना पुदीना बहुत ज्यादा। मैंने कहा पुदीना तराश के डंडियों समेत, जो सख्त डंडियां हैं वो बेशक छोड़ दें, नरम डंडियां तराश के और उसको मिला के खाने की जगह खाएं, इतना खाएं जैसे कि पेट भर जाए। आप 1 किलो दही खा जाएं, 2 किलो दही खा जाएं, आधा किलो खा लें, 1 पाव खा लें, पर उसमें पुदीना बहुत ज्यादा हो और सब्ज पुदीना हो। हां अगर किसी मुल्क में, क्योंकि मेरी बात पूरी दुनिया में अल्लाह पहुंचा रहा, नहीं मिलता तो खुश्क पुदीना भी ले सकते हैं, लेकिन सब्ज पुदीना उसमें डालें और उसे हाथों से या चम्मच से खाएं। दूसरे साल में जब गया तो मुझे अपने नाखून दिखाए, इस दफा फिर दिखाए, अभी भी मैं उनके घर मैंने खाना खाया तो दिखाए, ऐसे नाखून शफाफ हैं कि आप गुमान नहीं कर सकते। फिर मैंने उसके और फायदे बताए, और फायदे बताए, आज आपको उसके और फायदे भी बताता हूं। जिल्द की जितनी भी अनोखी बीमारियां, लाइलाज बीमारियां हैं, हत्ता के जख्म हो गया पांव पे, बाजू पे या किसी जिस्म पे, शुगर का जख्म, और वह शुगर का जख्म किसी तौर पे नहीं जाता, क्या फैसला है कि उंगली कटेगी या पांव कटेगा या पिंडली कटेगी, और अल्लाह की तकदीर को मंजूर नहीं, तो इंशाल्लाह आपको ये एक बेहतरीन टोटका दे रहा हूं, ये दही और पुदीना। आप चाहें हल्की काली मिर्च डाल लें, आप चाहें कोई मिर्च डाल दें, हल्की काली मिर्च, नमक ना डालिएगा बस। और इसको जी भर के खाएं, खाने की जगह खाएं। जिनके चेहरे पे दाग धब्बे हैं और जवानी के दाने हैं, या हल्के पड़ गए हैं, या वक्त से पहले बुढ़ापा आ गया है, वक्त से पहले बुढ़ापा आ गया, उनके लिए जबरदस्त टोटका है, पुदीना और दही खूब खाएं। वो मैं एक जगह अभी अभी इसी सफर में हम खाने की मेज में बैठे थे, हमारे जो ग्रुप में बूफे थे तो उसमें हमने खाना लिया, तो कोशिश होती थी प्लेट में इतना ले खा ले। एक साहब को देखा कि उन्होंने दुनिया की हर चीज में दो प्लेटों में भरी हुई थी, खा रहे थे और कोई होश नहीं था। ऊपर से वो बैरा आया तो उसने कहा सर वाटर पानी, उसने नहीं सुना, वो खड़ा रहा, मैं देख रहा था, वो चला गया, उसका होश ही नहीं था। और खाई उसने प्लेट, फिर और खाई उसने प्लेट, फिर भर भर के ला रहा था, खा रहा था, और मैं अल्लाह से बैठा एक दुआ कर रहा था, होश रहे ना मुझको किसी का मगर मैं तेरा होशियार रहूं, और हर वक्त जिक्र फिक्र में तेरे मस्त रहूं सरेशार रहूं, याद में तेरी सबको भुला दूं, कोई ना मुझको याद रहे, और तुझ पे सब घर बार लुटा दूं, खाना दिल आबाद रहे। मैं अल्लाह तू जिस तरह इसको तूने खाने का शौक दिया है, अल्लाह अपनी जात का ऐसे शौक अता फरमा, लेका ऐसे अपनी जात का शौक अता फरमा। जल्दी बीमारियां, पुराना शुगर और मेदे की बीमारियां जितनी भी हैं, और हमारी गिजाई बद परहेजियों की वजह से ये फास्ट फूड, जंक फूड, ये चीजें जो हम खा खा के अपने आप को बर्बाद कर चुके हैं, इन बीमारियों का अगर खात्मा चाहते हैं ना तो पुदीना और दही से दोस्ती करें, पुदीना और दही से दोस्ती करें। इसके साथ एक वाक्या सुनाता हूं। एक पुराने जमाने की बात है, एक हमारी तारीख की ये किताबों में ये बात है। एक काफिला जा रहा था, काफिला जा, ये 1700 साल पहले की बात बता रहा हूं। ये हजरत ईसा और आका के दरमियानी जो वक्फा है उसके दरमियान की बात। एक काफिला जा रहा था, काफिले में जाते जाते उनका खाना खत्म हो गया। जब उनका खाना खत्म हो गया और जिंदगी का सारा निजाम, अब उन्होंने कहा कि जंगल के सारे पत्ते ही खाने हैं और जड़ी बूटियां ही खाने हैं, जहरें इन्हीं पत्ते और जड़ी बूटियों पे हमारी जिंदगी की खुराक है। तो उन्होंने पत्ते खाने शुरू किए, उनका मैदा खराब हो गया। फिर उन्होंने पत्तों के तजर्बे किए, और यही वाक्य हजरत शाह अब्दुल कादिर रायपुरी रहमतुल्लाह अलैह के बारे में आता है। जब हजरत तशरीफ ले गए रायपुर की खानदान में अपने मुर्शिद शाह अब्दुल रहीम साहब रायपुरी रहमतुल्लाह अलैह की बारगाह में, तो वहां भी फाका था, मुसलसल फक्र था, तो पत्ते ही खाए उन्होंने बहुत अरसा। तो अब ये काफिला जो मैं बता रहा, 1700 साल पुरानी बात, तो पत्ते खाते रहे मुस्तकिल, एक पत्ते इन्हें मुआफिक आए, एक खास इन्हें मुआफिक आया, और इससे मैदा भी ठीक रहा, भूख भी इनकी बहल जाती थी। फिर उन्होंने वो घास खाना शुरू कर दिया, जंगल में चलते गए, घास खाते गए, चलते गए। कई हफ्ते तक उनका जंगल का सफर था। जब जंगल के सफर में वापस हुए, बाहर निकले, तो एक बंदे को कोहर था और उसकी जिस जिल्द में बदबू थी, इतनी अफूनत थी कि कोई उसके करीब नहीं बैठ सकता था। उसने महसूस किया कि मेरी जिल्द से छिलके उतर रहे हैं। उसने कहा शायद कुछ और बीमारी हो गई, लेकिन जब जल्द से छिलका उतरते तो नीचे से शफाफ साफ जल्द निकलती। और दो दिन के बाद एहसास हुआ कि मेरा कोहड़ खत्म हो गया। ये जो बर्स है ना, बर्स बर्स जिसे फुलबेरी कहते हैं, जिल्द पे सफेद दाग होते हैं, ये भी कोहड़ की एक किस्म है, ये भी कोहड़ की किस्म है। एक और थे जिनका पेट बढ़ा हुआ था, चर्बी थी, उन्होंने वो घास खाया, उससे वो ठीक हो गए। एक और थे जिनके जोड़ों में दर्द था, उन्होंने घास खाया, वो ठीक हो गए। काफले में जितने अफराद के जितनी बीमारियां थीं, किसी को क्या बीमारी, किसी को क्या रोग, किसी को क्या तकलीफ, सारे के सारे 100% ठीक हो गए, सारे के सारे 100% ठीक हो गए। और वो घास था पुदीना, पुदीना था। अब मैं उनके नाखून देख रहा था, बड़े खूबसूरत नाखून, और वो नाखून की दुनिया की सब एंटीबायोटिक और दवाएं और बड़ी बड़ी एमजी की गोलियां और ताकतवर दवाएं और ऑइंटमेंट मरहमें, पर कोई फायदा ना हुआ। हत्ता कि मुझे यहां तक कहा कि अपने ऑफिस में एक बड़ी अच्छी पोस्ट पे माशाल्लाह वो थे, अब तो वहां बहुत बहरान है, तो वो कहने लगे कि मैं दस्तखत करते हुए ना सबके सामने झीपता था कि मेरे नाखून ऐसे हैं कि मैं सबको अपने नाखून दिखा नहीं सकता था। और जब से दही और पुदीना मैंने इस्तेमाल किया, मेरे नाखून ठीक हो गए। ये मैं नफे की बात बता रहा हूं, अब ये बात चली तो इसके एक दो फायदे और बता के फिर आगे हम अपना सफर रवा दवा करते हैं। इस नुस्खे का, इस टोटके का एक और फायदा सुनिए, और फायदा, जिनको पुरानी ख़ारिश हो और न जाती हो उनके लिए यह जबरदस्त टोटका है, और जिनको फूड पॉइजन हो और मेदे का ऐसा मसला हो कि जो चीज भी खाते हैं उन्हें कोई हाजिम चीज खानी जरूरी होती है, उनके लिए यह बहुत जबरदस्त चीज है, पुदीना और दही मेदे के लिए और जिल्द के अमराज के लिए बहुत जबरदस्त चीज है। भाई ये एग्जास्ट क्यों बंद कर दिए, वो भी बंद कर दिया, वो भी बंद कर दिया, तो हब्स है। मैं तो दरख्वास्त कर रहा हूं कोई ऐसा अल्लाह का बंदा आए जो मेरे इस हाल में से हब्स का कुछ कर दे। जगह यही है, हाल भी यही है, बेहाल है, हाल में बैठा हुआ हर बंदा बेहाल है, पर आशिक है वो तो आप सारे एग्जास्ट बंद कर दें, आशिक बैठे रहेंगे, इश्क करेंदा धुए ना खाड दे दे ना खूए, और सारे एग्जास्ट बंद कर दें तो फिर आशिक तो बैठे रहेंगे। आप कहेंगे आवाज डिस्टर्ब होती है, मैं कहूंगा इसका इंतजाम आपको करना था, स्पीकर की आवाज कहते नहीं आती, इनका क्या करूं, मैं तो कुर्सी पे फिर भी वेला बैठा हूं, ये एक दूसरे के जात सो सते हुए हैं, आगे हमारे दुर्वेश बैठे हैं माशाल्लाह, वो भी टांगे उठा के बैठे, नीचे से हवा लगती रहे, सुभान अल्लाह, उनको तो टांगे उठाने की फुर्सत नहीं है, ये जो बैठे हैं टांगे इकट्ठी करने की फुर्सत नहीं है, कलंदर तो हमारे आगे आके बैठ गए। और अल्लाह पाक जजाए खैर दे हमारे मुखलिसीन को, सखावत की इंतहा ये है जब मैं नहीं होता लंगर नहीं चलता, ओहो, हालांकि इनकी जेब से नहीं जाता, अल्लाह ने मुझे जरिया बनाया, मेरी जेब से जाता है, जब मैं नहीं होता यहां मुझे पता चला इतना दुखी हूं मैं, जब मैं यहां नहीं होता लंगर नहीं पकाते। मैंने पूछा क्यों, कह रहे ये पता ही नहीं चलता कितने बंदे आए हो, मैंने कहा आपके घर अगर बारात आनी हो फिर आप पता करेंगे कितने बंदे आएंगे, वो बताते 100 हैं ले 300 आते हैं। हैरान कौन बात है, हमारे बखल की इंतहा देखें, हमारे बड़ों की गैर जिम्मेदाराना मिजाज देखें, बेचारों को फुर्सत नहीं यहां आने की, तस्बीह खाने की फुर्सत ही नहीं उन बेचारों को, यानी मेरी गैर मौजूदगी में यहां लंगर नहीं पकता। जमेरात को आपको लंगर मिला किसी को, नहीं पकता। और ये असल में बेसिकली बुनियादी तौर पे ये कहना चाहते हैं जो मजे करने हैं कर लो। वो एक बंदा था उसका, हालांकि वो मिसाल शेखों के बारे में है लेकिन मैं शेखों का नाम नहीं लेता, वो उसने ना डब्बा लटकाया हुआ था ना, साथ रखा हुआ था, तो निवाला डब्बे को लगा के खाते थे, अब्बा मर गया उसने लटका दिया, उसने कहा बड़ी अय्याशी कर ली है, डब्बे को ना वो रोटी लगाते थे खा लेते थे, उसने डब्बा लटका दिया, उसने कहा ऐसे दिखा के खाओ, अब्बे की जिंदगी में अय्याशियां बड़ी कर ली हैं, असल में वो कहते हैं बड़ी अय्याशियां कर ली हैं, तारिक को जाने तो देखा तुम्हारा हाल क्या करते हैं, ऐसे तुम्हें रोटी पूछेंगे, रोटी नहीं पकती, लंगर खाना, गंदम खाने चीजें, अल्लाह मुझे जो रिस्क देता है अल्लाह मेरा यहां लगवा देता है, मैं कितना खुशकिस्मत हूं, हादसों में, रीछों की लड़ाई में, कुत्तों की लड़ाई में, रेसों में, जुए में, बीमारियों में नहीं लगवाता, میرا رب یہاں لگوا دیتا ہے. اور مجھے کہنے لگے کہ یہ تو آج کی ترتیب تو نہیں ہے, یہ تو سالہ سال کی ہے. آپ جب بھی تسبیح خانے نہیں ہوتے ہم لنگر نہیں پکاتے. بخل کی انتہا, انتہا ہے بخل کی, عجیب انتہا ہے. یعنی کون برتن دھوئے, کون روٹیاں اٹھائے, کیا کرے, گلے سے نکالو. آتے ہیں مجمع کی قدر دانی نہیں ہے ان ظالموں کو. لوگ اس مجمع کے خاطر عمرے کے ٹکٹ دیتے ہیں, اس لیے دیتے ہیں, موٹر سائیکل دیتے ہیں قرآن دازیوں پہ, رشتے, تعلیمی وظائف کے لوگ ہمارے پاس آئیں, اور ان ظالموں کو مفت مجمع مفت میں مل گیا ہے. روٹی نہیں پکاتے, لنگر نہیں پکتا جمعرات کو, اور مجمع بیچارہ پردیسی بھوکے پریشان, بھوکے پریشان. یہ ہمارے ذمہ دار ساتھیوں کی ذمہ داری کا حال ہے. دعا کرو اللہ پاک ان سے نجات عطا فرمائے. سارے آمین کہو. اللہ ان کا تسبیح خانے میں داخلہ بند کر دے, کوئی ایسی ترتیب نکال کے اللہ اہل لوگوں کو متوجہ فرما. میں دعائیں مانگتا ہوں اللہ سے, اس لیے دعائیں مانگتا ہوں. آپ نہیں محسوس کرتے, میں ہر دعا میں کہتا ہوں اہل لوگوں کو متوجہ فرما. میں تو اپنے آپ کو اہل نہیں سمجھتا. اللہ ان کے دروازے بند کر دے, ان کی راہیں یہاں سے بند کر دے. اللہ کوئی ایسے اہل لوگوں کو متوجہ فرما جو تسبیح خانے کے درد کو سمجھیں, جو تسبیح خانے والے آنے والے مجمع کی قدر دانی دل میں ہو, اور ان کو لنگر پوچھیں, ان کو پانی پوچھیں. اللہ ایسے لوگوں کے راستے بند کر دے. سارے آمین کہو پھر. انشاءاللہ. وکفا باللہ ولیم وکفا باللہ نصیرا. مہریں لگ گئیں, دیکھ لینا چھانٹیاں ہوں گی, اور اللہ اہل لوگوں کو لے آئے گا. بڑا کریم ہے, سخی بے نیاز ہے. میرے مرشد کا لنگر خانہ ہو اور لنگر خانہ نہ چلے, اور کہیں مجمع کا پتہ نہیں ہمیں, اور لوگ بھوکے رہیں, ساری رات بلکتے رہیں, کوئی ہوٹلوں میں جائے, کوئی باہر جائے, کسی کے پاس تو کرایہ نہیں ہوتا. کئی لوگ مجھے ملے, مرغیاں بیچ کے آئے, بکری بیچ کے آئے, انگوٹھی بیچ کے آیا, ادھار لے کے کرایہ لے کے آئے ہیں تسبیح خانے میں. وہ لاہور کے مہنگی ڈشوں کو کھانے کو جا کھا کے کھائے گا. لکمے تو رات کو کھانے کو مل جائیں درویش کو, پردیسی کو. اتنا ظلم, مجمع کے ساتھ اتنی بے قدری, اتنی بے اعتنائی, اتنا دھکے دینا. انشاءاللہ بڑا کریم ہے, اس مجمع کی آج کی دعا قبول ہے. اللہ ایسے لوگوں کو تسبیح خانے سے ہمیشہ سے دور کر دے گا, اور اہل لوگوں کو اللہ لائے گا جن کے دلوں میں قدردانی مجمع کی ہوگی, میری زندگی میں بھی, میری موت کے بعد بھی. بڑا کریم ہے. میں نے اللہ سے ایک چیز مانگی ہے, مولا میری موت میں, میری زندگی میں تسبیح خانے کو ویران نہ کرنا, اور اللہ نہیں کرے گا انشاءاللہ. سارے انشاءاللہ کہو. وکفا باللہ ولیم وکفا باللہ نصیرا. انسانیت تو پاگل ہے, لوگ پاگل ہیں, نیٹ کی دنیا میں پاگل ہیں. میں مکی صاحب کے ساتھ حرم سے باہر آ رہا تھا, تو حرم کی صفائی کرنے والے, زمزم سکی اس لکھا ہوا تھا, زمزم پلانے والے, بھرنے والے, وہ زمزم کے کولر رکھنے والے, وہ دو تین وہ اکٹھے ہو گئے. ایک صاحب کہ جی میں دلی یونیورسٹی کا انجینئر ہوں, اور میں آپ کو سنتا ہوں, میں دلی یونیورسٹی میں آپ کا لیکچر رکھوانا چاہتا ہوں. کوئی ادھر سے آیا, کوئی ادھر سے آیا. ایک حرم کی خدمت کرنے والا, بیت اللہ کی حرم کی خدمت کرنے والا میرے ساتھ چلا, اور وہ رو رہا تھا, اور مجھے کہتا ہے میں آپ کی تصویر دیکھی تھی, آج میں آپ کو دیکھ رہا ہوں. بس میں دو باتیں آپ سے کہوں گا, آپ کے ساتھ چلتا ہوں. میں نے کہا ہاں, سامنے میرا ہوٹل ہے, آپ چلتے آئیں. تو اس نے مجھے دو تین باتیں کہیں. مجھے کہنے لگا کہ میرا بیٹا جو ہے اولاد نہیں ہوتی تھی, یعنی بیٹا نہیں ہوتا تھا, بیٹیاں تھیں. تو میں نے اللہ سے بہت کہا, مولا میرے وارث دے دے, میری چارپائی کو کوئی کندھا دینے والا دے دے. تو کہنے لگے کہ میں ایک دفعہ ایسے ہی بیٹھا تھا نیٹ میں, اور کہنے لگے سچ ہے میں حرم میں ہوں, میں اونٹ پٹانگ دیکھ رہا تھا, اور ایک دم میرا ہاتھ غلطی سے کہیں جا کے لگ گیا, اور لگا تو ابکری مل گیا. आया, बिनचाहे मिल गया। और अब क्रीजा मिला तो एक पोस्ट सामने आ गई, ऐसे एक पोस्ट सामने आ गई। उस पोस्ट में कुछ लिखा हुआ था, मैंने कहा अच्छा अजीब अजीब चीज है। मैंने फिर और देखा और देखा और देखा, फिर कहने लगे एक मुझे अमल मिला आपके दर्श में, आपकी अबकरी में एक अमल मिला। और अमल क्या मिला, और जिससे अल्लाह ने मुझे बेटा अता फरमाया, अमल यह मिला कि जो बंदा वज़ुहा पढ़ेगा और उसकी हर काफ पे 9 बार या करीम पढ़ेगा। आपको याद है मैंने बताया हुआ है और कई बार बताया है, सूरत वज़ुहा में कितनी काफ है, 9 काफ है, और हर काफ पे 9 बार या करीम पढ़ना है, 9 बार या करीम। बस तो कहने लगे मैंने ये अमल शुरू कर दिया। मुझे कहने लगा कि मुझे तो 9 चीजें मिली हैं, दौलत मिली, रिस्क मिला। कहने लगे हर सऊदी में अजनबी बाहर का परेशान है कि सऊदी के निजाम में जो टैक्स लगे हैं क्या बनेगा। कहने लगे मैं वैसे के वैसे मुतमैन हूं, रब ने मेरे रिस्क के दरवाजे इतने खोले हैं कि मैं कोई परेशान नहीं हूं, और मैं इनके पूरे टैक्स भी, महंगाइयों का पूरा बोझ भी मैं अदा कर रहा हूं, मुझे कोई परेशानी नहीं। वो चला जा रहा था और बता रहा था, और मैं उसकी वजह से मेरे भी आंसू आ गए, रो रहा था। कहने लगे अल्लाह ने मुझे बेटा अता फरमाया। और अगली बात अजीब बात बताई, कहने लगे मैंने अल्ट्रासाउंड कराया तो मैंने कहा इस दफा भी बेटी होगी, और उन्होंने भी कह दिया बेटी है। चलो मैंने कहा मुकद्दर है, नसीब है। और मेरी एक पड़ोसन ने कहा था उनकी औलाद नहीं थी कि बेटा हो तो आपका, बेटी हो तो मुझे दे देना, उनकी औलाद नहीं थी। मैंने कहा बेटी उसे दे दूंगा। और मैंने फिर वही, हत्ता के बीवी ने कहा कि दर्द जे है फलां चीज, मैंने कहा कुछ नहीं अब खर्चे कर करके थक गया हूं। तो अल्लाह पाक ने कहने लगे बेटा दिया। और कहा मैं हैरत से उसे उठाए देख रहा था, मेरे हाथ ऐसे कांप रहे थे कि वो बच्चा मेरे हाथ से गिर जाता, कि उन्होंने संभाल लिया। अल्लाह ने मुझे बेटा दिया, रिस्क दी, दौलत दिया, सुकून दिया। और कहा कि इतने अरसे से मेरी चाहत थी कि मैं काबा के अंदर जाऊं, कई साल हो गए काबा की सफाइयां करते, खिदमत करते हरम में, आज तक काबा में बादशाह ही जाते हैं, हम जैसे छोटे से 300-400 रियाल की नौकरी करने वाले हम कहां जा सकते हैं। तो कहा कि अचानक पता चला कि काबा के अंदर कोई बादशाह है, वो आना चाहता है, वो उसकी एक मखसूस सीढ़ी है वो लगी। तो मेरे निगरान ने मुझे कहा कि इस सीढ़ी की सफाई करो। तो कहने लगे कि मैं सीढ़ी के कदम भी चूम रहा था और सफाई भी कर रहा था और साथ रो भी रहा था, और ये कह रहा था मौड़ा मौला इन सीढ़ियों तक अगर पहुंचा दिया है तो अंदर भी ले जा। और फिर कहा कि मैं सीढ़ी की आखिरी कदम की सफाई करके ना, फिर मैं उसकी बार बार सफाई करता था, झुकता था और एक कोने में खड़े होकर फिर ऐसे सफाई करता था, और इसी बहाने में दरवाजा खुला और ऐसे महसूस हुआ कि शायद मैं उन्हें नजर ही नहीं आ रहा, वरना तो वो सब खादमों को हटा देते हैं। और कलीद बरदार जो है, जो चाबी जिसके पास है, जो आका के दौर से लेकर आज तक उसी खानदान से चली आ रही, और वो, और कहने लगा कि मैं, वो सारे अंदर गए तो मैं भी अंदर चला गया, और मुझे किसी ने कहा। अब मैंने सोचा किस तरफ रुख करके नमाज पढ़ूं, तो काबा के अंदर तो हर तरफ रुख करके नमाज पढ़ो, और कहा कि नफिल पढ़े। और काबा की जमीन को मैंने चाटा और उस मिट्टी को चूमा चूसा, और फिर बहुत देर तक तसल्ली से मैंने वहां दुआ की और कहा कि ये सब सूरत वज़ुहा की बरकत है, और सूरत वज़ुहा की हर काफ पे जो 9 बार या करीम पढ़ते हैं। असल में करीम कहते किसे हैं, करीम कहते उसे हैं कि सब जगहों से मारा मांदा ख्वार परेशान, और जब उसकी बारगाह में आए और सीने से भी लगा ले, हालांकि जालिम है, इसने बड़ी जफा की है, बड़े दुख दिए हैं, और कहता है अच्छा चलो माफ किया, और माफ करने के बाद कहता है जेब में कुछ है? नहीं है, जो मेरी जेब में थे वो सारे उठा के उसकी जेब में डाल दिए। इसको करीम कहते हैं। और हक पूछे तो मैं लफ्ज करीम का छोटा सा तर्जमा भी अदा नहीं कर सका, वो इससे कहीं ज्यादा बड़ा करीम है। मा रब्बक बिरब्बिकल करीम, मेरे बंदे तू मुझ करीम से क्यों दूर जाता है? इस अमल की बरकत से कहने लगे आज सारे परेशान हैं और मैं परेशान नहीं हूं। आज सारे अपना मुल्क छोड़ छोड़ के जा रहे हैं, मुझे एतमाद इत्मीनान और तसल्ली है। एक बात मैंने उससे कही, मैंने कहा इस अमल की वजह से भी तुझे पता है एक और अमल भी है तेरे साथ उसकी वजह से भी। कहने लगा क्या? मैंने कहा तू लोगों को जमजम पिलाता है, तेरी ड्यूटी पिलाने वाले शोबे में है। वो यहां ना बैज लगा होता है सकीना या सकीना, क्या सुकिन सुकिया सुकिया जमजम, उसकी ना जैकेट पे लिखा हुआ होता है कि इसकी ड्यूटी जमजम पे है। मैंने कहा जो तू पिलाता है ना आम पानी पिलाने वाले को, रब बीमारियां उसकी दूर कर देता है, परेशानियां दूर कर देता है, और तू तो लोगों को जमजम पिलाता है। जो लाइलाज बीमारियों में और लाइलाज उलझनों में मुब्तला हो ना, वो लोगों के लिए पानी आम करते हैं। मैं 1987 में कॉलेज में जाता था, कॉलेज में एक चौक से गुजरता था, उसका नाम अबासिया चौक है, वहां से गुजरता था। अब जो हजरत 31 दिसंबर वहां हवेली में गए तो वो अबासिया चौक से होके गए होंगे, हवेली में अगर गए तो अहमदपुर में। वहां मेरी जी में आया, मैंने कहा इस जगह लोग आके खड़े होते हैं बहुत ज्यादा बस की कोच के इंतजार में, तो क्यों ना यहां पानी की तरतीब बना लें। वहां 7 जानवरों का अस्पताल अब भी है। मैं अंदर गया तो एक डॉक्टर साहब बैठे हुए थे, बहुत मोटे थे, बहुत मोटे थे। तो मैंने उनसे जाके कहा कि जी मैं यहाँ कॉलेज में पढ़ता हूँ, सेकंड ईयर का स्टूडेंट हूँ, तो मैं यहाँ जरा पानी की सबील लगवाना चाहता हूँ। कहने लगे पैसे कितों ले आएगा मुंडिया? मुझे आज भी याद है, बाबा था शायद, रिटायर होने के करीब था, बूढ़ा था। तो मैंने कहा अल्लाह देगा। कहने लगे फिर भी? मैंने कहा अम्मा देगी। कहने हाँ ठीक है, अम्मा देती थी तो बहुत देती थी, अम्मा देती थी। तो वहां मैंने सबील बनवा दी, बेहतरीन किस्म का हाउस बनवाया, टंकी बनवाई, सारा निजाम, फिर ड्यूटियां लगवाई। फिर वो बंदा आता था एक ब्लॉक सुबह और एक असर के वक्त डाल के जाता था, उसका बिल उसको दिया सारा कुछ। ये सिलसिला चलता रहा, बहुत अरसा चलता रहा, चलता रहा, चलता रहा। एकदम एक साहब मेरे पास आए, एक साहब आए मेरे पास। उस वक्त फिर मैंने क्लिनिक अपना शुरू कर दिया, पढ़ लिया। और ये मैं बात जब क्लिनिक शुरू किया तो मैंने ये 91 की बात है, 91 की बात है। मेरे साहब, एक साहब आए मेरे पास और मुझसे कहने लगे कि मैं वहां खड़ा पानी पी रहा था और एक कोई बाबा जी थे, उन्होंने कहा कि जाके तारिक से कह देना कि तूने जो ये पानी का सिलसिला शुरू किया है ना, जितने बंदे भी पानी पी के जा रहे हैं, अल्लाह इससे कहीं ज्यादा बंदे तेरे सामने बिठाएगा, और तू जिस अल्लाह के लिए तूने सबील बनाई है उस अल्लाह की बातें तू बताएगा। अच्छा, मेरा दर्स उस वक्त होता था, 5 बंदे होते थे, 6 होते थे, दर्स होता था, थोड़े से बंदे, कभी 10-12, कभी 20-30, बस 20-30 से ज्यादा नहीं, 20-30 से ज्यादा नहीं। अल्लाह के हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम का एक वो दौर भी था जब एक मर्द, एक बच्चा और एक खातून सैयदा खतीजा रजी अल्लाह अन्हा और एक गुलाम और चंद अहबाब थे। और एक दौर वो भी आया, किताबों में आता है कि हुजूर बस ऐसे अंदर जाके अपने घर के दरवाजा बंद कर दिया कि मजमा हाथ मिलाने वाला और दीदार करने वाला और जलवा देखने वाला इतना था। अच्छा, एक वक्त ये आया پیدل طواف کیا. پھر مجمع کی صورت حال اتنی زیادہ تھی، یہ وقت آیا کہ آقا نے اونٹنی پہ طواف کیا. مجمع اتنا زیادہ تھا. یہ پانی جو ہے، پانی، پانی کی بات چلی تو پانی، اگر مصیبتیں ٹلوانا چاہتے ہیں، رزق بڑھانا چاہتے ہیں، تو سوچیں ہم پانی کہاں عام کریں اور پانی کی ضروریات کہاں بنائیں. میں ایک ذریعہ بتاتا ہوں. صحرائے بہاولپور میں جاتا ہوں، وہاں دور پرے تک کوئی پانی نہیں ہوتا. زمین کی گہری جگہ پہ، اگر کہیں گہری جگہ پہ یا کہیں بارش ہو جائے اور پانی کھڑا ہو جائے تو اس کو توبہ کہتے ہیں، قدرتی تالاب. اور پھر وہ خشک ہو جاتا ہے، پھر قافلے کوچ کرتے ہیں. عرب حکمرانوں نے، ابو دھابی والے اور دبئی والے اور کچھ، انہوں نے وہاں ایک تالاب بنوائے ہیں، 20 فٹ گہرا، 30 فٹ لمبا، 10 فٹ اوپر، 20 فٹ زمین کے اندر، اور اس پہ جالیاں لگوا دی ہیں. بارش کا پانی آتا ہے، ڈھلوان میں ان کے اندر چلا جاتا ہے، وہ بھر جاتے ہیں، مٹی نیچے بیٹھ جاتی ہے، پانی اوپر نتھر جاتا ہے. پھر وہ سارا سال پانی استعمال کرتے ہیں، استعمال کرتے ہیں. اگر آپ کو توفیق ہو، وہ بنوا دیں. اگر کسی کو اللہ توفیق دے، او پانی نہیں وہاں، زندگی نہیں. یعنی مجھے تو وہ نقشہ یاد ہے کہ ہم جس تالاب سے پانی پی رہے تھے، کتا بھی پی، کتا اس کے اندر بیٹھا ہوا تھا، پی بھی رہا تھا، اور لومڑی بھی وہیں سے پیتی ہے، بھیڑیا بھی وہیں سے پیتا ہے، گدا بھی وہیں سے پیتا ہے، اونٹ، بکری، گائے، بھیڑ، وہ بھی وہیں سے پیتے ہیں. پانی وہ بہت پاک ہے، شرعی اعتبار سے پاک ہوتا ہے، اور سائنسی اعتبار سے بھی ایک جراثیم نہیں ہوتا. یہ بھی بتا دوں، سائنسی اعتبار سے بھی ایک جراثیم نہیں ہوتا. زمین سارے جراثیم جذب کر کے شفاف پانی دیتی ہے. تو اگر کسی کو توفیق اللہ دے تو ایسی جگہوں پہ پانی عام کر دے، اور وہاں کھدائی کرا کے وہاں بہت بڑا ٹینکر نیچے بنا لیں، اور اس کا پانی عام ہو جائے. اور ایک پانی کا اور آپشن دیتا ہوں. یہ تو یہ وہ ہے جہاں کوئی نہیں پہنچ سکتا، اور سب سے بڑا اجر یہی ہے کہ جہاں کوئی نہ پہنچ سکے، وہاں کوئی نہیں پہنچ سکتا. میٹیریل لے جانا مشکل، بنانا مشکل، کھدائی مشکل، پر اگر کوئی کر لے، حیرت انگیز اس کو کمال ملیں گے. آپ کہیں تجھے پیسے دیتے ہیں تو کر لے، احتیاط کیجئے گا، میرے بس میں نہیں ہے، اور نہ میں یہ امانت داری لینے کو تیار ہوں. پہلے وضاحت کر دوں، ایک ہے راستہ دکھانا. آج راستہ دکھانا بھی بہت آسان کام نہیں ہے، خیر کا راستہ دکھانا. اور میں وہ راستہ دکھا رہا ہوں جب کوئی نہیں پہنچ سکتا، کوئی بھی نہیں. ہاں آپ کو گائیڈ کر دوں گا، یہاں سے جائیں، یہاں میٹیریل، وہاں جائیں، بنوائیں، کریں خود، میرے بس میں نہیں ہے، نہ میں کسی کی امانت داری کے پیسے اپنے ذمے لے سکتا ہوں. کیونکہ میرے اعلان سے بعض اوقات ایک بو آتی ہے کہ شاید یہ چندہ کر رہا ہے، نہ میرا چندہ نہ میرا دھندا، اور ویسے بھی کام آج کل بہت مندا. ہاں ایک اور راستہ بتاتا ہوں، اگر بہت بڑا کرنا چاہتے ہیں تو ایسی جگہوں پہ پانی پہنچائیں جو میں نے بتا دیا. ایک اور ہے، اگر آپ پانی کے ذریعے سے اپنی مصیبتیں ٹلوانا چاہتے ہیں اور چاہتے ہیں رزق پانی کی طرح آئے، رزق پانی کی طرح آئے، چاہتے ہیں آپ کہ رزق پانی کی طرح آئے یا نہیں چاہتے؟ اگر آپ چاہتے ہیں کہ آپ کا رزق پانی کی طرح ہو، اور بیماریاں پانی کی طرح بہہ جائیں، اور مصیبتیں پانی کی طرح ٹل جائیں، اور دکھ درد ختم ہو جائیں، اور آپ کی نسلوں میں اللہ فقر، غربت، تنگدستی اور فاقے سے اللہ آپ کی نسلوں کو بچا دے، تو پھر ایسی جگہ پانی کا انتظام کریں جہاں پانی ہے تو ان کا بل لے لیں. مثلا کسی مدرسے کا پانی کا بل لے لیں، کسی مسجد کے پانی کا بل لے لیں، کہیں موٹر ہے وہ لگی ہے اس کا انتظام کر دیں، کسی غریب کے گھر نل کا لگوا دیں، کسی سفید پوش کے گھر، حتیٰ کہ مسلم غیر مسلم کی کوئی تخصیص نہیں ہے. ذہن میں رکھیے گا، مسلک تو بڑی بات ہے نا، کہ یہ شیعہ ہے، یہ دیوبندی ہے، یہ بریلوی ہے، یہ اہل حدیث ہے، مسلک تو بڑی بات ہے. کسی غیر مسلم کے گھر بھی کرا دیں، کیونکہ نفلی صدقات غیر مسلم کو دیے جا سکتے ہیں، علماء سے پوچھ لینا نفلی صدقات، تو وہ کرا دیں، بڑی مصیبتیں دور ہوتی ہیں، بڑی پریشانیاں دور ہوتی ہیں، اور اللہ غیب سے رزق، وسعت، عزت کے دروازے کھولتا ہے پانی عام کرنے سے. اس نے پانی ہی تو رکھا تھا، ایک صحابی نے میرے آقا کی بارگاہ میں وضو کا پانی رکھا تھا، حضور نے خوش ہو کے فرمایا مانگ، کیا مانگتا ہے؟ تو اس نے بھی بڑا عجیب جواب دیا اور نفع والا جواب دیا کہ آقا جنت میں آپ کا ساتھ مانگتا ہوں. سبحان اللہ، جنت میں آپ کا ساتھ مانگتا ہوں، بڑا عجیب جواب دیا کہ جنت میں آپ کا ساتھ مانگتا ہوں. اور یہ جو وضحا کا عمل مجھے اس زمزم پلانے والے نے بتایا کہ جی مجھے تو 9 کے 9 فائدے ملے ہیں، مجھے اللہ نے رزق دیا ہے، مجھے اللہ نے بیٹے دیے ہیں، بیٹا دا بیٹے نہیں بیٹا دیا ہے، مجھے اللہ نے وسعت دی ہے، سکون دیا ہے. وہ گنوا رہا تھا، گنوا رہا تھا، رو رہا تھا، اور میری ہوٹل کی طرف جب میں جا رہا تھا، میرے ساتھ چلتا ہوا آ رہا تھا. مخلوق خدا کو زندگی کا ایک نظام ملا. ایک صاحب مجھے ملنے آئے، کہیں سے نمبر لیا، میرے ایک ساتھی کے نمبر پہ فون کیا، جی میں نے ملنا ہے، حضرت سے ملنا ہے. میں نے کہا بلا لیں. یورپ کے ایک ملک سے ملنے آئے، اوہو رو رہے تھے اور ایک اصرار کر رہے تھے مجھے اپنا پاؤں دھو کے دیں دونوں، میں اس کا پانی لے جاؤں گا. میں نے کہا بھی ابھی میری اوقات اتنی نہیں ہے، پانی جھوٹا کر کے دیں. میں نے کہا یہ ہو سکتا ہے پاؤں دھو کے دیں، میری اوقات اتنی نہیں ہے. لگے میں چھوٹا سا تھا، یورپ میں آیا، یہاں ویسٹ میں، مغرب میں، کوئی شعور نہیں تھا زندگی گزارنے کا، کچھ پتہ ہی نہیں تھا زندگی کیسے ہوتی ہے. بس تسبیح خانے نے مجھے کچھ خبر نہیں تھی، تیرا درد کیا ہے یا رب، تیرے عاشقوں سے سیکھا تیرے سنگ کے در پہ مرنا، مجھے آ گیا ہے جینا، مجھے آ گیا ہے مرنا، بس اب جینا مرنا آ گیا ہے. میری بیٹی کی شادی نہیں ہوتی تھی، اس کی شادی ہو گئی، میرے گھر کے مسئلے حل ہو گئے، اللہ نے مجھے رزق میں برکت اور وسعت عطا فرمائی اور میرے مسائل حل ہو گئے. اور سب سے بڑی بات یہ ہے، وہ ایک بار دو تین دفعہ انہوں نے یہ بات دہرائی، سب سے بڑی بات یہ ہے کہ آپ نے ان راہوں پہ لگایا ہے جن راہوں میں بندہ لٹتا نہیں ہے، ٹھگ ٹھگ والی راہیں نہیں ہیں. اللہ والی راہوں میں بندہ لٹتا ہے کیا؟ اللہ والی راہوں میں بندہ لٹتا نہیں ہے، یہ وہ راہیں ہیں جن راہوں میں بندہ لٹتا نہیں. اور آپ مجھے بہت کچھ دیا، بوڑھا ہو گیا ہوں میں اب، اور اب زندگی پچھلی گزری کہ کاش میں تسبیح خانے سے پہلے کیوں نہ جڑ گیا، اور تسبیح خانے سے میری نسبت پہلے کیوں نہ مل گئی. مر جانا ہے، مر جانا ہے، اس لیے کفن کی جیب نہیں ہوتی، مر جانا ہے، اس لیے کفن کی جیب نہیں ہوتی، مر جانا ہے. اور ایک سبق میری آپ کی زندگی کے لیے ہے، ہماری نسلیں کسی چیز کا ذریعہ بن جائیں، ہماری نسلیں کسی چیز کا ذریعہ بن جائیں، اور ہم کسی چیز کا، کسی انسانیت کے دکھ درد دور کرنے کا ذریعہ بن جائیں، دکھ درد دور کرنے کا ذریعہ. عباس کا سوچتا ہوں، ہمارے ایک دوست ہیں، کل میں بیٹھا تھا، مجھے کہنے لگے ہم عوان ہیں، ہمارے کچھ مخلص بیٹھے تھے. میں نے کہا جی یہ رسالہ بھی ہمارا ایک عوان ہے، اسی نے عبقری کی ابتدا کی تھی، مشورہ مجھ سے کیا پر ابتدا اسی اللہ کے بندے نے کی. اور سوچتا ہوں کہ اس کی نسلوں کو، اس کی بیوی کو، اس کے گھر والوں کو، اس کی والدہ کو، اور اس کی زندگی کا ساتھی بیوی ہی ہوتا ہے، ان کو کیا فیض مل رہا ہوگا اور کیا نفع مل رہا ہوگا، اور ان کو کتنا آباد اور شاد ہوں گے وہ گھرانہ جو اس کا ذریعہ بنا. سوچیں، میرے اخلاص میں شک ہے، میں نے اس کو تجارت بنا لیا یا اپنی روزی کا ذریعہ بنا لیا، یہ میرے اور دل کا اللہ کا معاملہ ہے، لیکن اس بندے کے اخلاص میں شک نہیں ہے جو اب کری کے پہلے دن چھاپنے کا ذریعہ بنا. پہلا رسالہ کراچی میں چھپا تھا, ذریعہ بنا. لوگوں کو چھوٹی چھوٹی چیزیں دیتے جائیں, پودینہ اور دہی کوئی مشکل ہے, اور جلدی بیماریاں اور میدے کی بیماریاں اور پرانی بیماریاں ٹھیک ہو جائیں, اور ہیپیٹائٹس اور شوگر ٹھیک ہو جائے, اور لوگوں کو چھوٹی چھوٹی چیزیں. اور وہ بندہ روتے ہوئے مجھے بتا رہا تھا کہ میں سورۃ الضحیٰ میں نے پڑھی اور یہ نفع پایا اور یہ فائدہ پایا. ہماری زندگی تھوڑی سی ہے, باقی بچی کیا ہے, باقی بچی کیا ہے, بونس تو ہے. اس تھوڑی سی زندگی میں انسانیت کے لیے کچھ کر جائیں, ناکام ہے تو کیا ہے, کچھ کام پھر بھی کر جا. مردانہ وار جی اور مردانہ وار مر جا. دنیا کی رنج و راحت کچھ ہوں تیری بلا سے, دنیا کی ہر ادا سے منہ پھیر اور گزر جا. اس بہرے بے کرام میں ساحل کی جستجو کیا, کشتی کی آرزو کیا, ڈوبا اور پار کر جا. میں گیا عرفات میں, عرفات میں سخت گرمی. اب میں نے کہا وضو کر لوں پھر رش ہو جائے گا. اس نے کہا باہر جو ٹوائلٹ ہے نا اس میں رش نہیں ہوگا. میں وہاں گیا تو ایک افریقن مائی اپنے بچے کو نہلا رہی تھی. یہ اس کی نا سپرائٹ کی بوتل میں پانی بھر کے اس پہ ڈال رہے تھے. وہ بچہ چوں چوں کر رہا تھا, تو میں کھڑا ہو گیا. میں نے کہا کہ میں کہا اسنین سا نا ایسے. کہنے لگا اربا اربا, چار سال کا ہے. اچھا میں نے کہا ٹھیک ہے. اب جو اس کو صابن مارے کہ شاید اندر سے سفید نکل آئے. مئی جو صابن مارے وہ تو سفید نہ نکلا. بلالی بچہ تھا کیونکہ یہ سام جتنے بھی ہیں, سام سن جو ہے نا سام, یہ حضرت نوح علیہ السلام کے بیٹے کا نام سام تھا. جتنے بھی گورے ہیں یہ سام کی اولاد ہیں, یہ سام سن نہیں ہے, موبائل نہیں ہے سام سن کا. یہ جتنے بھی گورے ہیں یہ سام کی اولاد ہیں, اور جتنے بھی کالے ہیں یہ حام کی اولاد ہیں, حام کی اولاد ہیں. اب بھائی اچھا میں نے میرے ساتھ میرے شاہ صاحب کھڑے تھے. میں کہا شاہ صاحب اس کی ویڈیو موبائل میں تصویر بنا لے جلدی کر, بنا بنا. اس نے بنائی, وہ میرے پاس ہے. وہ چوں چوں کر رہا, رو رہا, پھر صابن ملتی ہے, پھر پانی کہتی, پھر دیکھتی ہے اسے, پھر صابن کرتی ہے, پھر دیکھتی ہے. وہ تو بیچارہ ویسے ہی تھا. پر میں وہیں کھڑے کھڑے میں نے اللہ سے تار جوڑی. میں نے کہا مولا اس کا بچہ تو سفید ہو یا نہ ہو, پر دل کی میری سیاہیاں سفید کر دے. اجڑے دل کو آباد کر, ہی اجڑے دل کو آباد کر, کر گھن عمل اج وقت ہے. اتنا نازک بطن تھی سی زمین اندر دفن, پوشاک ہو سی تیدا کفن, کر گھن عمل اج وقت ہے. میں کھڑے کھڑے وہیں میں نے اللہ سے باتیں کی کہ مولا اس دل کی سیاہی لے کے اگر میں تیرے سامنے آیا تو مولا اس وقت تو کوئی صابن سے دھونے والا نہیں ہوگا. آج تو میری ندامت کے دو آنسو اس دل کی سیاہی کو دھو کے رکھ دیتے ہیں. ہمیں زندگی میں سبق ملتا ہے قدم قدم پہ, یہ راہیں ملتی ہیں زندگی کے دن رات کو سلجھانے کے لیے. اب اگلا واقعہ سنیں اور وظیفہ بھی سنیں. ایک اور صاحب ملے مجھے, ایک اور صاحب ملے, کمرے کا دروازہ کھٹکھٹایا. کہنے لگے کہ میں پورے صبح پنجاب کے وفاق المدارس کا ناظم ہوں, اور میری بیوی مجھے کہتی میں کچھ بھی نہیں مانگتی, آپ سے ایک ابکری تو مانگتی ہوں, یہ بھی مجھے لا کے دے دیا کریں. قاضی صاحب تھے, ان کے ساتھ ایک صاحب تھے. مجھ سے کہنے لگے کہ آپ کو بہت سنا تھا, دیکھا آج آپ سے ملاقات ہوئی. وہ ایک خود ایک حج کا گروپ لے کے آئے تھے جنہوں نے یہ بات مجھے بتائی. مجھ سے کہنے لگے کہ میرے ساتھ ایک واقعہ ہوا جو کہ میں آپ کو سنانا چاہوں گا. اس واقعے کے اندر میرے ساتھ جو کچھ ہوا اسے حادثہ کہیں, واقعہ کہیں یا سبق کہیں. واقعہ یہ ہوا کہ میں تاجر ہوں, और मैं तिजारत करता था। हमेशा कोई ना कोई बंदा मुझे धोखा दे जाता था और मैंने फैसला किया कि मैंने किसी को धोखा नहीं देना। निजाम चलता रहा चलता रहा। कहने लगे एक साहब मुझे मिले, उन्होंने कहा कि मैंने अबकरी के दर्स में सुना कि जो बंदा किसी से कोई मामला करे और एक लफ्ज पढ़ ले ला खलाबा, इब्ने सुनी की रिवायत है, हदीस की एक हदीस है इब्ने सुनी, ये उसकी रिवायत है, उसमें ये लफ्ज है अल्लाहुम्मा ला खलाबा। तो कहने लगे मैंने उनसे लफ्ज सुना कि ला खलाबा कोई बंदा अगर पढ़ ले तो उसको कोई धोखा नहीं दे सकता, दो नंबरी नहीं कर सकता, और अगर हादसाती तौर पे हो भी जाए तो अल्लाह पाक जब तक उसका बदल उसको दुनिया में नहीं देगा उस वक्त तक मौत नहीं आएगी। क्या लफ्ज मैंने बताया? ला खलाबा, ला खलाबा, बस ये छोटा सा लफ्ज है। और ये इस लफ्ज के बारे में और भी बता दूं, कुछ लोग मेरे पास आते हैं कि बेटी का रिश्ता आया है करें या ना करें, मैं उनसे कहता हूं हर नमाज के बाद एक तस्बीह पढ़ लिया करें ला खलाबा की, इस तसव्वुर के साथ कि अल्लाह अगर तो इसमें खैर है तो खैर को मुतवज्जे फरमा, और या अल्लाह अगर इसमें खैर नहीं और शर है तो अल्लाह इससे बेहतर खैर को अता फरमा। लफ्ज समझ गए, इससे बेहतर खैर को अता फरमा। बल्कि एक और बात याद आई, कई लोगों ने मुझे बताया कि अब तो हम जब शॉपिंग करने जाते हैं खरीदारी करने जाते हैं और इसी लफ्ज को पढ़ते हुए जाते हैं तो हमारी खरीदारी में माल सस्ता मिलता है, चीजें सस्ते मिलती हैं और हमारा अंदाजा होता है कि मसलन की चीज बिल 1000 का बनेगा और कहा कि वो बनता है 300 रुपए का। और एक साहब मुझसे कहने लगे मैंने महसूस किया कि शायद कुछ चीजें वो जो बड़े मॉल होते हैं ना शॉपिंग मॉल, उनमें एक टोकरियां पड़ी होती हैं या ट्रालियां होती हैं, उनमें टोकरियां होती हैं। मैंने कहा शायद उसमें से कीमती जो महंगी चीज थी वो नहीं डाली, जब मैंने चेक किया तो वो भी थी और बिल बहुत थोड़ा बना। और कई लोगों ने यहां तक बताया कि हमारे पैसे गिर गए, थैली गिर गई, हमने ये पढ़ी हुई थी अल्लाह ने मिलवा दी। और कई लोगों ने यहां तक बताया कि हम बकरा लेने गए और बकरा लेने के लिए 3 दिन चक्कर काटते रहे, जब किसी ने बता दिया कि ला खलाबा पढ़ते हुए जाओ तो हमें दागी बकरा भी ना मिला, सेहतमंद जानवर मिला और सस्ता मिला और अच्छा मिला, खुद देने वाला भी खुश था कि मेरा अच्छे दामों बिका, लेने वाला भी खुश था। सुभान अल्लाह, देखूं तो सही कि रबड़ी बकरा तो नहीं है, रबड़ी प्लास्टिक का, रबड़ी वो नहीं जिसमें आपके अभी 2 सेकंड के बाद मुंह में पानी भर आएगा, मुझ समेत यकीन है ना, असल में आप मुंह नीचे करके पानी मुंह में भरा छुपा सकते हैं, मुझे कैमरे भी देख रहे हैं आप भी देख रहे हैं, मैं छुपा नहीं सकता वरना मैं भी छुपा जाता। तो ये अमल हैं जो लोगों ने सुने और फिर मुझे बताए और बता के कहने लगे हमने इनसे नफा पाया। जिस दिन से ला खलाबा पढ़ना शुरू किया तिजारत करते हुए उस दिन से लूटने से बच गया, और जिस दिन से ला खलाबा पढ़ना शुरू किया धोखे से बच गया। आप सब्जी लेने जाएं, चीज लेने जाएं, हमारे एक स्टैटिस्टिकल ऑफिसर थे इसरार साहब, फौत हो गए, अफसर थे, बड़े अफसर थे, गस्टेड अफसर थे, मुझसे कहने लगे कि मैंने आपसे सुना ना कि दुनिया मक्कर नाल तो रोटी शक्कर नाल, घी शक्कर खाया करें, आप घी शक्कर खाया करें, देसी घी और शक्कर देसी डाल के ना, देसी शक्कर हो, सफेद शक्कर ना हो, होती शक्कर है उसमें रंग काट केमिकल इतना डालते हैं कि वो सफेद हो जाती है, जितनी डार्क ब्राउन जितना गहरा रंग गुड़ होगा और शक्कर होगी उतनी सेहतमंद होगी। और मैं पता है शक्कर कैसे बनाता हूं, मैं बताऊं, डार्क ब्राउन गुड़ लेके घर रखता हूं, एक घड़ा है मेरे घर में बड़ा सारा घड़ा मटका, मटके में गुड़ पड़ा है, गुड़ के ऊपर कपड़ा मारा हुआ है, सदियों गुड़ पड़ा रहे खराब नहीं होगा, उस पर कपड़ा मार के बांधा हुआ है, ढकना नहीं कपड़ा, उसमें से गुड़ निकाला बिस्मिल्लाहिर्रहमानिर्रहीम करके गुड़ निकाला, उसे हौंद दस्ते में कूटा और मोटी छलनी से निकाला, शक्कर बन गए, बेहतरीन शक्कर बन गए। तो क्या बात कर रहा था? हाँ, वो कहने लगे जब मैं खरीदारी करने जाता हूं ना, पहले पुरानी जूती पहनता हूं, पुराने कपड़े पहनता हूं, फिर मैं जाता हूं सस्ती खरीदारी करके आता हूं, क्योंकि जूती और कपड़ों का साथ मूल लगता है, तो करके आता हूं। मैंने कहा अब तुझे मैं एक और गौर बताता हूं, कहां पुराने कपड़े, कहां पुरानी जूतियां पहनेगा तू? जब भी घर से निकल मसनून दुआएं पढ़, और जब खरीदारी का मौका शुरू कर तो दिल ही दिल में पढ़ता रहे ला खलाबा ला खलाबा ला। अच्छा, ये बैठा मैं बता रहा था एक जगह, अच्छा खासा मजमा था, एक बंदे का ना कूलर में पानी पड़ा हुआ था। हमारा एक दोस्त है, नजर उसका नाम है, नजर हुसैन, वो ना बांध, ये चारपाइयों का बांध नहीं होता, इसकी ये बांध दामनिया, इसकी दुकान है उसकी। तो वो क्या किया उसने, उस बंदे के ना कूलर से पानी भर रहा था, उसने आके कहा भाई मेरे कूलर से पानी क्यों भर रहे? वो कहता है कूलर से पानी भरता, कहता है ला खलाबा। फिर वो कहता है मेरा भाई कूलर मेरा है, इजाजत ली है, कहता है ला खलाबा। फिर मुझे एक वाकया याद आया, हमारे दूर परे के जानने वालों में एक साहब थे, वो लोगों से कर्जा ले लेते थे, पैसे ले लेते थे ना देने के इरादे से, पैसे लेते थे, जब लेने वाला आता था तो खजूर पे चढ़ जाते थे, फकीरा फकीरी बड़ी दूर है, इमेज में उच्ची खजूर है, खजूर पे चढ़ जाते थे। वो कहते थे पैसे, ऊपर से कहते थे म्याऊं, वो कहते भाई मेरे पैसे दे, ऊपर से कहते थे म्याऊं। ऊपर चढ़ा हुआ है बंदा, अब वो बंदा कितनी देर तक खड़ा होगा, आखिर जब चला जाता ला खलाबा, बेटे और बेटी का रिश्ता करना है और चाहते हैं कि उसमें शर्मिंदगी ना हो, लालची लोग ना मिलें, लालची लोग ना मिलें। मुझे इस दफा मक्की साहब से भी एक फतवा मिला और एक बहुत बड़े आलिम से फतवा मिला, बारात का खाना मशकूक है ख्याल करना। मक्की साहब ने तो उसको वाजे कह दिया हराम है खाना, बारात का खाना, बारात का खाना जो बेटी वाले करते हैं बेचारे, हाल बुक कराते हैं, और बदतरीन रिस्क जो आपके घर में आएगा वो जहेज होगा, मुतालबों वाला, जिसमें नफ्स का तमा था, घर बर्बाद हो जाएगा। लिख लो मेरी बात, अगर आप घर की बर्बादी, रिश्तों का कता ताल्लुक और झगड़े चाहते हैं तो फिर बेटी वालों से मुतालबे करो, हमें ये दो, हमें ये दो, हमें ये दो, या दिल में तमा करो, बातों बातों में सुनाओ, या ना सुनाए तो दिल में एक जज्बा हो कि हमें ये मिल जाए, और वो जब आएगा तो फिर देखना घर में होता क्या है। एक है जबान का सवाल, एक है दिल का सवाल जिसे इशराफ नफ्स कहते हैं, दिल का सवाल। मेरे पास यह चीज है, एक बंदे के दिल का सवाल है, या मुझे दे दे, उसने जुबान से सवाल नहीं किया, समझ ले अल्लाह उससे बरकत हटा लेगा। बेटी वालों को मुतालबे के साथ कहा जा रहा कि हमें ये चीज दें, फलां चीज दें। मेरे पास रोते लोग आते हैं कि लालची लोगों से हमारा वास्ता पड़ गया है, लालची लोगों से हमारा वास्ता पड़ गया है। और अगर चाहते हैं कि बेटियां आबाद और शाद रहें और बेटे हों और नस्लों में दौलत, इज्जत और बेटे, तीन चीजें, और सुकून, चार चीजें मिलें, तो फिर वलीमे में गुरबा को जमा करना, फकरा को जमा करना, और वलीमे की बददुआएं न लेना। बदतरीन वलीमा वो है जिसमें गरीब ना बुलाए जाएं, और बदतरीन वलीमा वो है जिसमें गुरबा फकरा को शामिल न किया जाए। आका ने बकायदा उस वलीमे को बद्दुआ दी है, अरे जिस वलीमे को बद्दुआ मेरे मदीने वाले की मिली हो, कोई सोचो उसमें कोई कबूलियत का शक है? मैंने अपने साथियों के बारे में अभी बद्दुआ की और आपसे आमीन तीन दफा कहलवाई है, मुझे यकीन है ये दुआ कबूल हो गई, अल्लाह छांटी कर देगा। और मदीने वाले की बद्दुआ के बारे में सोचो तो सही, مدینے والے کی بد دعا کے بارے میں کوئی یقین ہے آپ کو کہ وہ نعوذ باللہ رد ہو جائے گی؟ اور مطالبے کرنا کہ ہمیں یہ مال دیں، یہ چیزیں دیں، اتنا تولے، اتنا سونا، یہ چیزیں دیں، مطالبے کرنا. مجھے ابھی وہاں جدہ میں ایک صاحب نے عجیب بات بتائی، ملک کا نام نہیں لوں گا، ملک کا نام نہیں لوں گا. کہا جب ان کے ملک میں بیٹی ہوتی ہے خوشیاں ہوتی ہیں، بیٹا ہوتا ہے غم ہوتا ہے. بیٹی ہوتی ہے خوشیاں ہوتی ہیں اور بیٹا ہوتا ہے غم ہوتا ہے، کیونکہ یہ بیٹی بہت مال لائے گی. اور ان کے مطالبے ہوتے ہیں، اتنی چیزیں، اتنا مال، یہ اتنا اتنا دو پہلے ہمیں، پھر بیٹی کا نکاح دیں گے، اور اس نکاح کا خرچہ بھی تمہارے ذمہ ہے، پہلے ہمارا گھر بھرو. یہ تو بیٹی والے مانگتے ہیں، میں بیٹے والوں کی بات کر رہا ہوں کہ ہمارے ہاں رواج بیٹے والے مطالبہ کرتے ہیں. ہمارے امریکہ کے شکاگو کے ایک دوست ہیں، مجھے کہنے لگے ہمارے وہاں جتنی بھی انڈین پاکستانی رہتے ہیں ان کے ہاں ایک اصطلاح ہے کہ جی ٹھیک ہے بیٹے کی شادی ہے، آپ کی بیٹی سے کریں گے، پر ہمیں دو چیزیں چاہیے، ایک گھوڑا چاہیے، ایک جوڑا چاہیے. دو چیزیں ہیں، گھوڑے سے مراد گاڑی، اور گاڑی بھی وہ جو ہم کہیں گے آخری مہنگی گاڑی، اور جوڑے سے مراد سارے سونے، ڈائمنڈ چیزیں، فرنیچر اور ساری کہانی جوڑے کے اندر ہے. اور اگر گھر میں ویرانی پریشانی چاہتے ہیں اور نسلوں سے چاہتے ہیں کہ بیٹے نہ ہوں، اگر ہوں تو نافرمان ہوں یا لولے لنگڑے کانے اندھے اپاہج ہوں، پھر آج کے بعد جہیز کے مطالبے کریں جی بھر کے. اور اگر وہ جہیز نہیں لائی تو اس کو تانے دے دے کے اس کی زندگی تنگ کرتے ہیں. وہ جہیز نہیں لائی جو آپ کا مطلوبہ جہیز ہے، میں اس جہیز کی بات کر رہا ہوں، اس کی پھر زندگی کو تانوں سے تنگ کر دیں، اس کی زندگی کو اجیرن کر دیں. آپ کے گھر میں ایسا سکون آئے گا آپ سوچ ہی نہیں سکتے. سکون آئے گا یا بربادی آئے گی؟ بربادی آئے گی. میں کہاں سے چلا تھا؟ کہیں سے چلا تھا، کہاں چلا گیا، کہاں سے چلا تھا؟ موضوع بتائیں میرے، کہاں سے چھوڑا تھا میں نے؟ کوئی تند بتائیں کہاں سے میں تند پکڑوں؟ ہیں؟ لا خلابہ. اور لا خلابہ کے پڑھ کے بارے میں نے کہا کہ لا خلابہ پڑھنے سے رشتے میں پشیمانی، شرمندگی نہیں ہوگی، کہ ایسا رشتہ جس میں پریشانی ہو. اب لا خلابہ کی بات کے ساتھ بات اگر جہیز کی چلی تو ایک واقعہ سن لیں. ہمارے ایک ساتھی ہیں، اب بھی یہاں بیٹھے ہیں، وہ کہنے لگے میری والدہ فوت ہو گئی. میرے پاس آئے، والدہ فوت ہو گئی، میں نے دعا کی. کچھ عرصے کے بعد آئے تو کہنے لگے کہ والدہ بار بار میرے خواب میں آ رہی ہیں کہ میں بہت پریشان ہوں. بیٹا میرا خواب نہ سمجھنا، واضح کہا. اور جا کے مرشد کو کہو میرے لیے کچھ کریں، میں بہت عذاب میں ہوں، بہت بربادی میں ہوں. میں نے پوچھا اماں آپ کو کیا عذاب ہے؟ اماں آپ کو کیا عذاب ہے؟ تو کہنے لگے بیٹا تیری شادی کی تھی، ان لوگوں سے میں نے اپنے ہر مطالبے پورے کرائے تھے، ہر مطالبے. اور مطالبے پھر بعد میں بیٹے نے وضاحتاً بتایا، وہ بعد میں بتاتا ہوں. ہر مطالبے پورے کرائے تھے، وہ ہر مطالبہ ایک بہت بڑا بچھو اور سانپ بن کے مجھے کاٹ رہا ہے. اور میں بیٹا اتنے عرصے سے نہیں سو سکی، میری زندگی میں چین نہیں، میرا جسم ہر وقت لو لوہان ہے. بیٹا میری پکار کوئی نہیں سنتا، اور بار بار کہیں میرا خواب نہ سمجھنا. مرشد کو جا کے میری طرف اشارہ کر کے کہو میرے لیے کچھ کریں. اب وہ بیچارہ کسی نہ کسی طرح خیر ملاقات اللہ کے فضل سے ہو گئی، اور مجھے یہ بات آ کے کہہ رہا. میں نے کہا ایسا کرو، لگتا ہے کہ جو گھن ہے اور جو روگ ہے وہ اسی مطالبے میں ہے، مجھے اماں کے مطالبے بتاؤ. تو مجھ سے کہنے لگا کہ آپ کو کیا بتائیں اماں کے مطالبے، کیا بتائیں اماں کے مطالبے. کہنے لگے جب میری شادی ہوئی تھی، میں نے سرکاری نوکری، ایک نوکری ہے فلاں میں، میری پوسٹنگ ہو گئی، اور ماں میری بار فخر سے کہتی تھی کہ میرا بیٹا افسر بن گیا، یہ ہو گیا کرتی تھی. اب رشتے آنا شروع ہو گئے، और मेरी माँ हर रिश्ते को ठुकरा देती थी कि ना मैं तो ऐसी लूंगी ऐसी लूंगी, ऐसी भी आ गई। फिर मेरी माँ ने बकायदा लिस्ट बनाई और जहेज और सोना और चीजें और घर का सजाना और हाल फलां शहर का बड़ा और इतने आएंगे और हर हाल में आने वालों को आपने एक रेशमी थैली बनानी है। और रेशम की थैली को कपड़ा पहले होता था रेशम का, उसको क्या कहते थे, रेशम की बुर होती थी जिसके तकिए भी बनते थे और गिलाफ रजाइयों के गिलाफ बनते थे, मख है शनील, ओ बिल्कुल पुराना लफ्ज है, शनील की वो रेशम की उस थैलियां हों जिसके अंदर सुनहरी डोरियां हों, उसमें मगजियात काजू बादाम पिस्ते ये हों, और आपने हमारे हर आने वाले को ये देना है। कहने लगे वो सारे मुतालबे मानते गए। बाद में मुझे पता चला कि उन्होंने बेटे के लिए कनाल का प्लाट रखा था, वो कनाल का प्लाट हमें बेच के हमारे मुतालबे पूरे किए। आपको याद है मैंने दर्स में एक बात कही थी कि अह का रिस्क ख्याल करना, जिस रिस्क के अंदर क्या हो, आहो ये जहेज, ये बारात का खाना, बेटे की शादी के लिए गए और उनसे हाल बुक करवाया और कहें भी तो ना करना, वो कहे ना कि हमारे नाक का मसला है, उन्हें कह तुम्हारी मेहरबानी, तुम्हारे पास पैसे हैं तो हमें दे दो, हम ले लेंगे वही पैसे, पर ना किसी मस्जिद में बैठ जाएं, कोई नहीं कोई भी नहीं, हम खाना घर से खा के आ जाएंगे, पर हमें ना ये खाना खिलाना, हमें ना ये खाना खिलाना। मैं आपको इतना कहूंगा, सख्ती ना करना इस मसले के बारे में, नरमी से चलना, क्यों मुआशरे में ये चीज इतना रिवाज कर गई है, इतना रिवाज कर गई है, तो हमने सारी उम्मत के हर तबके को लेकर चलना है। ये बात मैं आपको वाजे कह रहा हूं। उन्हें कि जी मेरे मुर्शिद ने कहा था ये खाना नहीं खाना, नहीं सख्ती ना करना, मोहब्बत प्यार से उम्मत को इस पे ले आए कि जहेज नहीं है, और अगर बिन मांगे वो दे भी दें तो उस पे नदामत हो, उस पे इस्तिग़फ़ार हो और कहे मौला इस जहेज का कोई सामान, एक आध कुर्सी आ गई है, एक आध कोई ट्रंक आ गया है या जोड़ा आ गया है, मौला मेरे घर को सुख से रखना, सुकून से रखना, कहीं ना हो ऐसा कि जुल्मत और नहुसत मेरे घर को खा जाए और मेरे घर के रिस्क को और सुकून को और दौलत को और इज्जत को और खास तौर पे बरकत को छीन के ना चली जाए। अब मैंने कहा कि क्या करोगे वालदा का, अब क्या करें, तो मैंने कहा तेरा कनाल का प्लाट है। उसने कहा जी अल्लाह का फजल है बहुत है। मैंने कहा एक कनाल का प्लाट जो उन्होंने उस रेट में बेचा था वही रेट पता कर, उनके नाम लगवा दे, पूछ ना, उनके नाम लगवा कर, डॉक्यूमेंट उनको जाके दे दे, और फिर जो खाना पूरी करनी है उनके नाम के शनाख्ती कार्ड वगैरह वो बाद में लिख लेना, उनको दे दे, तो मेरा मन कहता है कि तेरी अम्मा की कब्र छूट जाएगी। था आशिक दीवाना, और जो आशिक दीवाना होता है वो वजाहते नहीं पूछता। हाँ हाँ हाँ, अगर हम आशिक दीवाने होते ना तो तस्बीखाने का लंगर बंद ना करते। मैं आपको परसों की बात बताऊं, ये सामने बात है, ये नीचे वाला ऊपर वाले बात में मैं गया, एक कौवा मरा हुआ है, मैंने उसकी मोबाइल पे वीडियो बनाई है। ये हमारे बात शुरू हुए थे मुहर्रम में, रमजान में, याद है 30 रमजान ईद के दिन के बाद हम नीचे वाले बात खोले रखते हैं, ऊपर वाले बात जो है वो हम बंद रखते हैं, है ठीक। नीचे वाला ये सामने बात नंबर दो, हमारा नीचे एक दो, हमारे तस्बीह खाने में कुल 111 बात हैं, वजू खाने के अलावा 111 बात है। मैं वहां गया तो कौवा मरा, बिल्ली ले आई, फिर गला, फिर उसके कीड़े पड़ गए, कीड़े भी मर गए, और वो बिखरा हुआ था, कोई उस बात में आज तक नहीं गया। फिर मैं ऊपर वाले बात नंबर तीन में गया, कबूतर मरा और उसके पर बिखरे, बिल्ली ले आई, उसके कीड़े पड़े, हद حتیٰ کہ کیڑے بھی مر گئے، باتھ نمبر 3 میں کیڑے پڑے ہوئے تھے، کبوتر مرا، میں نے اس کی ویڈیو بنائی، یہ کل کی بات ہے۔ آیا کرو تسبیح خانے، مجھے میرے ساتھیوں نے رلا دیا ہے، اور جن کو تم ذمہ دار کہتے ہو، جو یہاں کے خلافت پا چکے ہیں، میں ان کی باتیں بھی ساتھ کہوں گا۔ یہ سامنے بات ہے آپ کے، کبوتر اور کوا مرا ہوا اور اس کے پر بکھرے ہوئے، کوئی وارث نہیں تھا، اور میں رویا جا کے، مولا میری موت میں، ابھی تو 1 مہینہ میں گیا ہوں، میرے مرنے کے بعد ان ظالموں نے میرے تسبیح خانے کے ساتھ کیا کرنا ہے؟ سامنے بات، گندے ہوئے پڑے، اور ان میں کبوتر اور کوا مرا ہوا ہے، اور اس کے پر بکھرے ہوئے ہیں، اس کی ہڈیاں گلی ہوئی ہیں، کسی نے کھولا ہی نہیں، کسی نے دیکھا ہی نہیں، کون کس کی بکری کون گھاس ڈالے۔ عاشورا کا ڈھل جانا، صغرا کا وہ مر جانا، اصغر تیرے سینے میں برچھی کا اتر جانا، یہ کربلا کی میں کچھ غم سنا رہا ہوں۔ عاشورا کا ڈھل جانا، صغرا کا وہ مر جانا، اصغر تیرے سینے میں برچھی کا اتر جانا، یہ غم کے قصے ہیں، یہ غم کے قصے ہیں۔ اللہ اس تسبیح خانے کے اہل لوگوں کو متوجہ فرما۔ اب سمجھ آئیے میری دعاؤں کی جو میں درس میں کہتا رہتا ہوں، آئیے دعا سمجھ کہ اللہ اہل لوگوں کو متوجہ فرما، مجھ جیسے اتنا اہل نہ ہو جو تسبیح خانے میں کبھی تو چکر لگا لیا کریں۔ تو کیا بات کر رہا تھا؟ میں نے کہا آپ کی والدہ کو شاید نجات مل جائے، ماننے والا تھا، بات یہ کر رہا تھا، عاشق تھا، دیوانہ تھا، چپ کر کے اٹھ کے چلا گیا، چلا گیا، اور کچھ عرصے کے بعد آیا میرے ساتھ، میرے پاس کاغذات دے دیے، کہنے لگے جی ایک کنال کا میرا سب سے جو اچھا اور قیمتی پلاٹ تھا۔ میں نے کہا واہ مولا، مجھے ایک صحابی کا واقعہ یاد آیا، فرمایا یہ سائل آیا ہے، جو میرا سب سے اچھا اونٹ ہے نا، وہ جا کے اس کو ہدیہ کر دو، سب سے اچھا اونٹ۔ اور ایک اور اہل بیت میں سے ایک اللہ کے ولی کا تذکرہ، فرمایا جو میرا سب سے اچھا اونٹ ہونا ذبح کرو، اور اس مہمان کی مہمانی کرو، اہل بیت کی سخاوت، سبحان اللہ، سب سے اچھا اونٹ۔ اللہ کا میرا جو سب سے اچھا پلاٹ تھا نا، میں نے وہ سارا ان کے نام کر دیا، اب دینے جا رہا ہوں، میری بیوی کو بھی خبر نہیں، لیں گے؟ میں نے کہا نہ لیں، کاغذ رکھ کے آ جانا اور پوری بات بھی بتانا، ایسے ایسے ہم نے جہیز کے نام پہ آپ سے مطالبے کیے تھے، ایسے ایسے ہم نے جہیز کے نام پہ آپ کا ساتھ یہ کیا تھا، میری ماں کو معاف کر دو، معافی منگوانا، ماں کو معاف کر دو، ماں کو معاف کر دو، میری ماں بڑی پکڑ میں ہے، رواج کی دنیا میں آ کے میری ماں بھی، چلو تم ادھر کو، ہوا ہو جدھر کی، میری ماں نے بھی رواج کی دنیا میں آ کے آپ سے مطالبے کیے تھے، ہمیں جہیز میں یہ چاہیے، ہمیں وہ حال چاہیے، ہمیں وہ کھانے چاہیے، ہمیں وہ بینڈ باجے چاہیے، ہمیں وہ گاڑی چاہیے، ہمیں وہ پروٹوکول چاہیے، آپ نے سب کچھ دیا۔ بعد میں پتہ چلا کہ آپ نے تو اپنا پلاٹ بیچ کے ہمارے مطالبے پورے کیے تھے، وہ نحوست، وہ آہیں، اور وہ جو آہ کا مال تھا، ہمارے گھر میں آ کے اس نے واقعی بربادی کی۔ اور اب اس کی بربادی کے قصے اگر میں سناؤں نا، آپ نہیں سوچ سکتے کہ اس کے گھر میں آ کے پھر جو جھگڑے، لڑائیاں، پریشانیاں، بیماریاں، تکلیفیں، اور اماں جس حال میں مری وہ آپ کو بتاؤں تو آپ گمان نہیں کر سکتے کہ ماں کے اوپر کیا حالات آئے۔ کہنے لگے ایک وقت میری اماں پہ ایسے آیا، میری اماں اپنا پخانہ کھا رہی تھی اور مزے لے کر کھا رہی تھی، میں نے اماں کی منہ میں انگلی دے کے نکالا، اماں پخانہ ہے، کہلے مجھ سے اماں لڑ پڑی اور پخانے والے ہاتھ مجھے مارا اور میرا جسم گندا ہو گیا۔ اماں کو پتہ نہیں تھی کہ اماں کیا کھا رہی ہے، اماں کے ہوش، اماں کی عقل، اماں کا شعور، اماں کا احساس ختم ہو گیا، آہ کا مال گھر میں آیا، آہ کا مال، جس مال کے پیچھے آہ تھی، چاہے وہ رشوت کی شکل میں، کسی کو مجبور کر کے لینے کی شکل میں، چاہے وہ جہیز کی شکل میں ہو، چاہے وہ کسی کو بلیک میل کر کے لینے کی شکل میں ہو، آہ کا مال نسلوں کو اجاڑ برباد کر اور زندگی کو ویران کر دیتا ہے. آہ کمال, آہ کمال. سیدت النساء حضرت فاطمہ رضی اللہ تعالی عنہا کو جو جہیز میرے آقا نے دیا تھا وہ تو پیسہ ہی حضرت علی کا تھا, اور علی کا پیسہ, حضرت علی کرم اللہ وجہ الکریم, ان سے آپ نے پوچھا کیا ہے, فرمایا زرہ ہے. انہوں نے جا کے حضرت عثمان رضی اللہ عنہ کو وہ زرہ بیچی, اور حضرت عثمان نے مارکیٹ سے زیادہ پیسے دیے اور پیسے لیے, یعنی زرہ لی پیسے دیے, ان پیسوں سے وہ سارا کا سارا جہیز کا چھوٹا سا جو چکی تھی, مشکیزہ تھا, جو نظام تھا وہ سارا تھا. اور کچھ ہی عرصے کے بعد حضرت عثمان نے وہ پیسے ہدیہ کر دیے کہ اے میرے بھائی علی, اس وقت دیتا تو آپ کی غیرت گوارا نہ کرتی, اب اس لیے دے رہا ہوں کہ میں نے اسی وقت نیت کر لی تھی کہ آپ کی شادی میں میری طرف سے یہ پیسہ ہدیہ ہے, یہ پیسہ ہدیہ ہے, ہدیہ ہے. ہماری زندگی میں لا خلابہ کی بات کر رہا تھا, واپس وہیں آ رہا ہوں, اس کے میں نے آپ کو اور فائدے بتانے ہیں. لا خلابہ کا بہت دخل ہے. رشتہ میں بیٹی کو کسی طرح پالتے ہیں اور بیٹی کی کتنی محنت کرتے ہیں, پر اس کے بعد تقدیر کا نظام انوکھا ہوتا ہے, انوکھا ہوتا ہے. اگر آپ اپنی کوئی بیع کرنا چاہتے ہیں, بکرے کی بیع ہے, مال کی بیع ہے, زمین کی, دکان کی, کسی چیز کی, اور آپ لا خلابہ پڑھیں تو آپ کی زندگی میں بڑی خوشیاں خوشحالیاں آئیں گی, خیریں اور برکتیں آئیں گی. اگر آپ لا خلابہ پڑھیں, بہت اس کے ریزلٹ ہیں. اور حدیث کا باقاعدہ میں نے ابن سنی کی روایت, لفظ ابن سنی ہے, باقاعدہ میں نے روایت کا حوالہ دیا ہے, یہ وہاں حدیث میں موجود ہے, حدیث میں موجود ہے, موجود ہے حدیث میں, میں نے حوالہ دیا. اس سے میں نے ایک بہت بڑے فقیہ ہیں, دنیا کے بہت بڑے عالم ہیں, ابھی عرب میں میری ان سے ملاقات ہوئی. میں نے پوچھا, میں نے خلابہ کے معنی کیا ہے, فرمایا کہنے لگے خلابہ کے معنی ہے پنجا, پنجے گاڑنا نہیں کہتے, میں خلابہ کے معنی ہے پنجا, پنجا. لا خلابہ, مولا مجھے پنجا نہیں چاہیے, ایسا پنجا جب مجھے گاڑ کے میرے گوشت کو, میری آنتوں کو نکال کے رکھ دے, مولا مجھے وہ پنجا نہیں چاہیے. میں اس کا لغوی ترجمہ بتا رہا ہوں, لغت کے اعتبار سے معنی بتا رہا ہوں, لیکن چونکہ حدیث مبارکہ کا لفظ ہے اور اس کی بہت فضائل, فوائد, برکات اور کمالات ہیں, تو اس کے اعتبار سے میں آپ کو اپنے مشاہدات اور تجربات بتا رہا ہوں کہ مشاہدات اور تجربات کے اعتبار سے آپ اگر بیٹی اور بیٹے کا رشتہ کرنا چاہتے ہیں, بس ایک کام کر لیں, ہر نماز کے بعد ایک تسبیح پڑھنا شروع کر دیں. بلکہ میں نے آپ کو جو وہ واقعہ بتایا تھا کہ وہ ہمارے جو آفیسر تھے, جو پھٹے پرانے کپڑے پہن کے, ان کی بات سنا, مجھ سے کہنے لگے کہ بیٹی جوان ہو رہی ہے اور بیٹے جوان ہو رہے ہیں, مجھے رشتوں سے ڈر لگتا ہے جو لوگوں کی کہانیاں سن سن کے میں تھک چکا ہوں. اللہ اس شخص کے درجات بلند کرے, کچھ زیادہ عمر میں نہیں, کوئی 45-47 میں وہ فوت ہو گئے. میں نے انہیں ایک عمل بتایا, میں نے کہا ابھی سے ہر نماز کے بعد 11 بار یا ایک تسبیح لا خلابہ اس نیت سے پڑھنا شروع کر دیں, اللہ میری بیٹی کا رشتہ ایک تو جلدی ہو جائے, اور ایک ایسا ہو کہ میرا داماد مجھے بلیک میل نہ کرے, اور میرا داماد لالچی نہ ہو, اور میرا داماد ایسا نہ ہو کہ ربنا لا تواخذنا من سوء اعمالنا, اے اللہ میرے گناہوں کی وجہ سے میرے اوپر پکڑ نہ رکھ کر, اور ولا تسلط علینا من لا یرحمنا, کوئی ایسا بندہ مجھ پہ مسلط نہ کر دینا جس کے دل میں رحم کا ذرہ ہی نہ ہو. وہ بادشاہ کی شکل میں, وہ کسی میرے باس آقا, یا کسی دفتر کے میرے ہیڈ, یا کسی داماد, یا کسی بھی شکل میں, مولا ایسا بندہ مجھ پہ مسلط نہ کرنا مولا جس کے دل میں رحم کا ذرہ بھی نہ ہو, رحم کا ذرہ بھی نہ ہو. تو میں نے اس سے کہا کہ یہ پڑھنا شروع کر دیں. اچھا, وہ पढ़ता रहा, फौत हो गया। एक दफा मैं एक सफर में था तो मैंने एक जवान को देखा, मैंने कहा है तो उसका बेटा, पर छोटा था बड़ा हो गया है। तो उसका नाम फैजान था। मैंने उससे कहा, मैंने कहा फैजान हो? ऐसे देख के कहने का, अंकल आप हैं? मैंने कहा पहचाना? कह रहे अच्छी तरह। मैंने कहा माशाल्लाह बड़े हो गए हो, क्या हाल है बच्चे आप, आपके बहन भाई? कहने जी हम सबकी शादियां हो गई हैं। अच्छा माशाल्लाह, खुशी हुई। मैंने कहा कैसे हुई हैं? कह रहे जी पता नहीं कैसे हुई हैं, बस कोई अल्लाह की रहमत हुई है। मैंने कहा वालदा को जाके कह देना, अपनी नस्लों को ये लफ्ज सिखा देना, मैंने आपके वालिद को ये बात बताई थी। फिर उसकी वालदा की तरफ से मुझे पैगाम आया, खत आया रुका, कि वाकई मेरे मियाँ ने यह चीज पढ़ी थी, हालांकि मैंने नहीं पढ़ी, कि मैं आपको उस वक्त नहीं मानती थी। जरूरी नहीं कोई मुझे माने, रोक रब को भी नहीं मानते, मैं कौन होता हूं। मैं आपको उस वक्त नहीं मानती थी, मेरा मियाँ ने पढ़ा था, और रिश्ते बच्चों के ऐसे हुए हैं ऐसे फूलों की तरह। और सबसे बड़ी बात जो उसमें लिखी थी वो ये है कि मेरी बहुएं मुझे जलील नहीं करती और मेरा दामाद मुझे तंग नहीं करता, और मैं कहूंगा तंग के अलावा ब्लैकमेल नहीं करता। बच्चों के लिए पढ़ना शुरू कर दिया, उनके नसीब उनके मुकद्दर के लिए कोई पता नहीं, इन नस्लों का नसीब मुकद्दर क्या हो कोई खबर नहीं, कोई खबर नहीं। मैं अराफात में जा रहा था तो एक बच्ची छोटी सी देखी, कुछ 7-8 साल की, एक जगह खड़ी ना ऐसे खड़ी होकर दुआ मांग रही थी। और मैंने इधर उधर देखा तो कुछ खवातीन थी, मैंने समझ गया कि इन्हीं में से कोई होगी मां साथ खड़ी होगी या कोई घर का बड़ा। और बच्ची रो रो के दुआ मांग रही थी, और मेरे जी में आया कि मौला इस मासूम की दुआओं का तुझे पता है, इसे तो मांगना भी ना आया, इसे तो मांगना भी ना आया, पर मौला ये मांग रही है, अल्लाह इसका एक एक आंसू जमीन पे नहीं गिर रहा, मेरा दिल मेरा मन कह रहा है कि फरिश्ते इसके आंसू को अपने परों पे उठा के अपने परों पे मल रहे हैं। अल्लाह इन इस मासूम आंसू की वजह से जो तेरी रहमत आई है मुझे भी अता फरमा, और मेरे तस्बीह खाने के साथ जितने लोगों की निस्बतें हैं उन्हें और उनकी नस्लों को अता फरमा, उन्हें और उन्हीं नस्लों को अता फरमा। मैं आका के रोजे अत्तर के सामने गया और मैंने कहा मौला या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, मैं आपके पास एक सलाम लाया हूं और सलाम भी अनोखा लाया हूं, वो सलाम जो मुझे करना नहीं आता, वो कलाम जो मुझे बोलना नहीं आता, वो सोचे जो मुझे पता नहीं है, मैं बिखरे लफ्ज और बिखरी जिंदगी और उलझे बाल और उलझी जिंदगी लाया हूं, पर एक दीवाने बैठे हैं तस्बीह खाने में या तस्बीह खाने के साथ निस्बत में पूरी दुनिया में जहां भी, उन लोगों का सलाम आपकी बारगाह में पेश करता हूं और उनका सलाम कबूल फरमाए, उनका सलाम कबूल फरमाए। और ये मैंने सलाम किया 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 और ये लफ्ज नहीं बोले, मैं मिंबर पे बैठा हूं, मैं आपको ख्वाब नहीं बताता ना ख्वाब आते हैं। मेरे एक करीबी साथी किसी और ग्रुप में मुझे मिले और मुझसे कहने लगे कि आपने इन इन लफ्जों से सलाम पेश किया था। मैंने कहा पेश किया? कहा मुझे ख्वाब में किसी कहने वाले ने आके कहा है, किसी का चेहरा नजर नहीं आया, कि जाके तारिक से कह दो तेरा सलाम कबूल है और आइंदा भी कबूल है और हमेशा ही कबूल है, और ये आपकी वजह से कबूल हुआ यह भी बता दू। इसमें मेरी विलायत का कोई कमाल नहीं है, कहीं समझ ना बैठना कि मैं पहुंची हुई सरकार हूं या मुझे अब जलवे और नक्शे और वहां से कब्र रोजाए अथर से कब्रे अत्थर से रोजाए अत्थर से जो है वो मेरे लिए आप कोई सलाम आते हैं। नहीं, इस मजमे की बरकत है, जिस मजमे के लिए मैं अपने साथियों से कहता हूं इनकी कदर कर लो, कि तेरा ये सलाम भी कबूल है और आइंदा भी आएगा तो वो भी कबूल है। मुझे कहने लगे आपने लफ्जों में सलाम दिया था, मैंने कहा दिया, मैंने कहा तुमने कहां सुना था, आपने कहां से सुना था? कहने लगे मैंने ख्वाब में सुना, आपसे नहीं सुना, आपसे तो मेरी हरम में एक मुलाकात हुई थी और मुझे ने किसी ख्वाब में, यकीन जानिए जो जो लफ्ज मैंने कहे, अभी मैं बहुत सारे लफ्ज भूल गया हूं आपको, मुख्तसर मैंने कहानी सुनाई है, मैंने तो आका के सामने कितनी देर खड़े होकर ये बातें की थी और सारी बातें उसने ऐसे बताई जैसे उसने वो कॉपी कर ली। वो आजकल हमारा वो वॉइस मैसेज है ना, व्हाट्सएप का वॉइस मैसेज, वो आवाज ही खुद कॉपी हो गई मेरी। और वो बस फर्क इतना था, आवाज उसकी थी, अल्फाज मेरे थे, फकत मेरा हाथ चल रहा है, उन्हीं का मतलब निकल रहा है। ये इस मजमे की बरकात है, इस मजमे की बरकात है, इस मजमे की बरकात है, जिसमें तलब वाला मजमा है, तस्बीह खाने में तलब वाला मजमा आता है, इस मजमे की बरकात है। ला खलावा नसरों के लिए पढ़ना शुरू कर दें, हर नमाज के बाद 11 दफा या एक तस्बीह बोलें को मुश्किल है। अगर आपकी नस्लों में अल्लाह पाक खैरें, इज्जतें, बरकतें और आफियतें दे दे और आप खुशकिस्मत बन जाएं और कल को बेटियों का और बेटों के रिश्तों का इंतजार न करें। और मेरा एक अगला मशवरा है, नस्लों के साथ साथ नस्लों की नियत कर लें कि अल्लाह मेरी क्यामत तक की नस्लों को ऐसी मुसीबत से बचा कि उनकी औलाद ना हो, आमीन कहें। अल्लाह ऐसी मुसीबत से बचा कि वो शादी के लिए परेशान हो और इंतजार करें, आमीन। और या अल्लाह ऐसी मुसीबत से बचा कि उनकी शादी के बाद वो तलाक याफ्ता हो जाएं, कहें आमीन। अल्लाह पूरी उम्मत को बचा, सारी इंसानियत को बचा, सारे आलम के इंसानों और जिन्नों को बचा कि वो तलाक याफ्ता बेटी या बहन मेरे दरवाजे पर बैठ जाए। अल्लाह मैं तेरी उस तकदीर से अल्लाह पनाह मांगता हूं कि मेरी और मेरी नस्लों को इससे बचाओ। ला खलाबा, बस मुख्तसर सा 11 बार पढ़ लें, एक तस्बीह पढ़ लें और इसके फिर आंखों से कमालात देखें, इसकी आंखों से बरकात देखें। अब एक और वाकया सुनाऊं आपको, थक तो नहीं गए? बड़े अरसे के बाद तो मैंने आपको देखा है, आपके जलवे देखे हैं बड़े अरसे के बाद। अब फिर सुबह फिर सफर है, फिर आइंदा जो मैं रात में आके आपको फिर रूस की कहानियां सुनाऊंगा इंशाल्लाह, सारे कहें इंशाल्लाह। और मेरे सफर की नियत करके 6 बिस्मिल्लाह 5 सूरतें भी पढ़ लेना, पढ़ लेंगे ना। जब मैं सफर में जाया करूं आप मुझे ये हदिया तो कम से कम जरूर दिया करें, बखील तो ना बने, सखी बने। और हम भी वादा करते हैं कि मेरी गैर मौजूदगी में इंशाल्लाह लंगर पका करेगा, मजमे का भी पता चल जाएगा इंशाल्लाह। मेरे ये जिम्मेदार साथी आंखें बंद करेंगे, कश्फ तो इनको वैसे ही होता है, ऐसी आंखें बंद करेंगे उनको दिखाला थी सी में, एक बाबा हो सी में डांग हाथ तो सची एक कोपर च रखे सीना दे। तो इंशाल्लाह इंशाल्लाह ये लंगर भी खिलाएंगे आपको, लंगर भी खिलाएंगे। मेरा कभी कभी जी चाहता है कि इनकी जेब से पैसे निकाल लूं। एक दुर्वेश है, वो कभी कभी मेरी जेब से पैसे निकालते हैं। अभी भी इस साल भी मेरे साथ ये वाकया हुआ, फिर उन्होंने मुझे इसकी तौजीह में एक हदीस मुबारक सुनाई। वो ये हदीस है कि अल्लाह के हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम के एक सहाबी थे, मेरे आका का उनसे इतना ताल्लुक, इतनी मोहब्बत और इतना मान था कि हुजूर फरमाते हैं इसको पकड़ो। वो मालदार थे, पकड़ के उनकी जेब से सारे पैसे निकाल लेते थे और वो भी हंसते थे, खुश होते थे। एक दरवेश हैं, अभी मिले मुझे, कहने लगे तू तो बखील आदमी है, मुझे तो पैसे देता ही नहीं है। अब मेरी जेब में थी थैली, मैंने कहा ऐसे थैली मैंने खोली, मैंने कहा जी ये थैली है, 500 रियाल के नोट थे अच्छे खासे, उन्होंने सारे निकाल ली। मैं किसी भुखा की थी, मुझे कुछ तो मेरे को दो। फिर एक नोट मुझे वापस कर दिया, बाकी नोट सारे रख लिए। और यकीन जानिए मैं भी बड़ा खुश हुआ, मैं भी बड़ा खुश हुआ। चलो कोई एक तो ऐसा है कि जो मेरी जेब से निकाले और मेरे मदीने वाले की अदाएं पूरी हो जाए, एक तो है ऐसा। मैं जुरत नहीं कर सकता आपकी जेब से निकालने के लिए, तौबा तौबा मेरे हाथ जल जाए ना पैणा, ना मेरे हाथ जल जाए मैं कम किता हो गए। तवाफ के दौरान माइया एक बातें बता रही थी, मैं तवाफ कर रहा था, माइया बता रही थी, एक ने कहा दूसरी को, वो बात मुझे पता नहीं क्या कही थी, माई कह लेगी ना पैणा मेरे हाथ जल जाने मैं काम किता हो गए। कहना ठीक है फिर मैं काबे से जाके गल करांगे। पता नहीं फिर क्या कहानी हुई। ایک اور واقعہ سنیں جو میں آپ کو سنانا چاہتا ہوں. آخری واقعہ ہے اور بڑا دلچسپ ہے. آخری تو نہیں ہے, میری تو باتیں ہی ختم نہیں ہوتی, ہوتی ایسی باتیں ہی ہیں باتیں ہی. مجھے ایک صاحب اس سارے سفر کے دوران ملے, بہت سے لوگ ملے, کئی ملتے تھے جی آپ کے ساتھ تصویر کھچوا لیں, کئی ایک سیلفی بنا لیں. آپ وہی ہیں نا ابکری والے, آپ وہی ہیں, کوئی کس ملک کا, کوئی کس ملک کا, وغیرہ وغیرہ. ایک صاحب مجھے ملے ایک جگہ, مجھ سے کہنے لگے کہ یہ بتائیں کہ آپ کو فرشتے نظر آتے ہیں؟ میں نے کہا نہیں. جنات نظر آتے ہیں؟ میں نے کہا نہیں. آپ ایسے نظر اٹھائیں عرش پہ پہنچ جاتے ہیں؟ میں نے کہا نہیں. میں حیران ہوا کہ ایسے سوال تو شاید آج تک مجھے کسی نے نہیں کی ہو. کہ آپ ولی ہیں؟ کہ نہیں. آپ اللہ ملاہوتی ہیں؟ کہ نہیں. کہ میں تو حکیم طارق میرا نام ہے, میرا نام تو اللہ ملاہوتی ہے ہی نہیں, تو میں سچ کہہ رہا ہوں. اچھا مجھ سے پوچھتے رہے ایسی باتیں پوچھتے مجھے کہنے لگے کہ پھر یہ بتائیں کہ آپ جو وظیفے بتاتے ہیں ان میں تاثیر کیوں ہوتی ہے؟ میں نے کہا اور کوئی سوال پوچھنا ہے؟ کہنے لگا بس میری بات ختم ہو گئی. میں نے کہا بولنا نہیں ہے, اب میری بات سنو. میں نے انہیں مولانا یوسف رحمت اللہ علیہ کی ایک بات بتائی, اور وہ بات یہ تھی کہ حضرت فرماتے تھے کہ مسنون اعمال نے عرش پہ جانے کی راہیں دیکھی ہوئی ہیں, عرش کے راستے دیکھے ہوئے ہیں. جو اعمال قرآن و سنت کے ہیں, یہ مسنون ہے نا, جو قرآن و سنت کے اعمال ہیں یہ مسنون ہیں. یہ آئے کہاں سے تھے؟ عرش سے. کیوں بھائی؟ اللہ والو بتاؤ نا, کہاں سے آئے تھے؟ آسمانوں سے, عرش سے. میرے آقا کے سینہ اطہر پہ, قلب اطہر پہ جو مسنون اعمال تھے وہ کہاں سے آئے تھے؟ کیوں بھائی؟ وہ موبائل ایک بندہ دیکھ رہا, اس سے بات کرو. کہاں سے آئے تھے؟ عرش سے آئے تھے نا. تو جو جہاں سے جس راستے سے آتا ہے اس کو واپسی کے راستے کا ہی پتا ہوتا ہے, میں اسی راستے سے آیا ہوں اور اسی راستے سے واپس چلا جاؤں گا. تو میں نے کہا اصل بات یہ ہے کہ میرے عمل جو مجرب, آزمودہ, تجربہ شدہ, پرتاثیر, اور ان کے کرنے سے مسائل حل, مشکلیں دور, پریشانیاں دور, اور اللہ کی مدد ملتی ہے, اس کی وجہ ہے کہ میں مسنون اعمال بتاتا ہوں. میرے اب تک کے جتنے درس نیٹ پہ پڑے ہیں, میری باتیں ہیں, ان سب کے پیچھے مسنون اعمال ہیں. میں آ رہا تھا ابھی جدہ, تو میں نے کہا حدود حرم کہاں ختم ہوگی, اس کا جو تعین ہے. اس نے کہا جی آگے بنا ہوا نشان ہے, وہاں حدود حرم ختم ہو گئی. میں نے کہا یہ تعین بھی تو ہے, 9 ذی الحجہ کا دن تعین تو ہے. کہتے جی تعداد اور تعین پہ اختلاف ہے, ہمیں آپ کے وظائف کی تعداد اور تعین پہ اختلاف ہے. یہ تعین تو ہے, کیا ہے؟ 9 ذی الحجہ میں اگر عرفات میں چلے جائیں تو حج ہو جائے. اگر سارا سال بھی رو رو کے عرفات کی ساری مٹی گیلی کر دیں حج ہوگا؟ بولو. اچھا 9 ذی الحجہ کے بعد جو رات آئے گی اس رات میں مزدلفہ میں چلے جائیں تو اس کی حاضری ہوگی, وقوف ہے. اور اگر وہ نہ ہو اور اس کے علاوہ چلے جائیں تو کبھی نہیں ہوگی. اچھا عرفہ کہتے ہیں معرفت کو, تعارف کو. اس دن حضرت آدم اور حوا کا آپس میں تعارف ہوا تھا, ایک دوسرے کو پہچانا تھا. پتہ پہچانا کیسے تھا؟ جب آدم جنت میں تھے داڑھی تھی نہیں, جب نیچے آئے داڑھی آ گئی, کیونکہ جنت میں داڑھی ہوگی ہی نہیں. ہر بندہ 30-33 سال کا گبرو جوان اور لاجواب ہوگا, ہر بندہ. وہاں تو داڑھی ہوگی بھی نہیں, وہاں مجھ جیسے پینے کانے لولے لنگڑے بالکل نہیں ہوں گے. اس لیے اللہ کہتا ہے سونا بکرا دو اور وہاں سونی جوانی پاؤ. सोना जानवर, सींग टूटा, खुर टूटा, दांत टूटा, मुझे ना देना, कुर्बानी के नाम पे बेहतरीन देना। अच्छा, इनकी हो गई दाढ़ी, तो इन्होंने हेलो हाय की ना जब हम हजरत हव्वा से, अब हेलो हाय के नाम पे सच्ची बात है कोई नहीं मुस्कुराया, जवान मुस्कुराए हैं। मैंने जानबूझ के ये लफ्ज पढ़ के इधर उधर देखा, सिर्फ जवान की मुस्कुराहट निकली है, बाबे तो सब मुकाई बैठे हैं ना। वो दो बंदे बैठे थे, अच्छा ये बात जरा याद रखना अरफा वाली, हम बैठे थे एक जगह, दो बंदे बैठे थे, एक की तीन शादियां हैं, एक की दो हैं, एक की दो हैं, हजरत मुफ्ती अहमद रहमान साहब के बेटे की दो। तो वो दूसरे से कहने लगे कि वैकेंसियां दो हैं और जो है ऑफर तीन की है। उन्होंने कहा ये दो वैकेंसियां तो पूरी कर, उनमें से दो चुन, यानी दो है ना, कहने लगे तीन रिश्ते हैं उनमें से, कहने लगे दो कर चार मुका, मेरी एक ही नहीं हो रही, मैं उसी को रो रहा हूं। अच्छा, अभी उन्होंने जाय नमाजें ली, तो जाय नमाजें चार ली, तो मैंने पूछा आपकी बीवियां तीन हैं, बच्चे ग्यारह हैं। एक बंदा कहने लगा तेरे बच्चे ग्यारह का हैं, मेरे बाप ने, हम दस बहन भाई, दस भाई हैं एक ही मां से, तूने कौन सा बड़ा तीर मारा है। तो मैंने पूछा, मैंने कहा भाईजान ये चार जाय नमाजें क्यों हैं? कहने लगे जी अल्लाह बड़ा करीम है, उसके असबाब सामान तो जमा करूं, अल्लाह चौथी भी दे देगा, असबाब तो जमा करूं। तो असल में हजरत आदम अलैहिस्सलाम की दाढ़ी आ गई। अब ये मैं वाकया जो सुना रहा हूं जरा गौर से सुनिएगा, दाढ़ी आ गई तो वो हजरत आदम को पहचान ना सकी, और अम्मा हव्वा के अंदर शराफत, नेकी, हया, पाकीजगी तो फिर इंतहा दर्जे की थी। सारी दुनिया की जितनी भी खवातीन में हया, पाकीजगी, नेकी और शराफत वो है, तो वो हिस्सा अम्मा हव्वा का है। और कायनात की सबसे हसीन औरत अम्मा हव्वा थी, और इस वक्त दुनिया में औरतों में हुस्न ये सारा का सारा अक्स हजरत अम्मा हव्वा का है, अम्मा हव्वा का है। तो फिर उन्होंने पहचान लिया, यह तो हुआ आराफा, मारफत हुई। अच्छा, मीना के माने क्या हैं? मीना के माने हैं मुरादें पहुंचने की जगह, आरजुएं पूरा होने की जगह का नाम है मीना, अरबी का लफ्ज है। इसके माने क्या है? आरजुएं पूरा होने की जगह, इसका नाम क्या है? मीना। और मुजदलफा किसे कहते हैं? मुजदलफा जब ये हजरात अल्लाह की मोहब्बत से मिले, 40 साल के बिछड़े हुए थे, मिले और जबल रहमत पे आए, फिर इन्होंने कहा कि इस शुक्राने के जाके तवाफ करते हैं काबा में, रात पड़ गई एक पहाड़ों में, वहां ये बिछड़े हुए 40 साल के थे, फिर एक चादर में सो भी गए, हक था। इस चादर में सोने को मुजदलफा कहते हैं। मुझे एक हाजी साहब कहने लगे जी भी हम भी सो जाएं, मैंने कहा एक ऊंट का दम है देख ले, ऊंट का दम है, अगली बानी तो बाद में होगी, ऊंट का दम, और 5000-6000 रियाल का ऊंट है, बल्कि इससे भी महंगा है। अब जो बात सुना रहा हूं वो सुनिए। एक साहब मुझे मिले इस सफर के दौरान, जिन्होंने मुझसे ये वाक्य सारे बयान करे कि आपको कष्ट होता है, ये होता है, ये होता है। मैंने कहा आपने कौन सा ऐसा वजीफा पढ़ा है जिस वजीफे से आपको फायदा हुआ? कहने लगे कोई एक हो तो बताऊं। मैंने कहा फिर भी कोई बताएं। अब उन्होंने एक चीज बताई जो मैंने बहुत पुरानी आपको बताई थी। वो कहने लगे कि मेरे पास दुनिया की हर नेमत है, कायनात की हर नेमत है, और ये भी आपसे मुलाकात भी उसी वजीफे की वजह से है। फिलहाल उधर ले जाएं, फिलहाल ये भी आप, ये जो मिले हैं ना आप, ये भी उसी वजीफे से है। हमारे मुल्क के एक साबिक हुक्मरान थे, कहने लगे एक दफा मैंने कहा मैं वजीफा पढ़ता हूं कि या अल्लाह मेरी उनसे मुलाकात करवा। کہنے لگے کہ ایسا موقع ملا، لوگوں کو آدھا آدھا ہاتھ دے رہے تھے، جب میں آئے تو مجھے گلے لگایا اور گلے لگا کہنے کہ کوئی کام، میں نے کہا جس سے کروانا تھا کروا لیا، جس سے کروانا تھا، میں نے تیری خواہش کی تھی، یہ وظیفہ پڑا میرا ہر کام ہو گیا، مجھے سہل ہو گئی منزلیں کہ خزاں کے رخ بھی بدل گئے، مجھے سہل ہو گئی منزلیں کہ خزاں کے رخ بھی بدل گئے، تیرا ہاتھ ہاتھ میں آ گیا تو چراغ رہ کے بھی چل گئے۔ مجھے کہنے لگے جو مانگا ہے ملا ہے، رزق، عزت، دولت، حج، حج مانگا ہے ملا ہے، حج مانگا ملا میں نے۔ مجھے ایک اڑیسہ، انڈیا کا ایک ریاست اڑیسہ، وہاں کا ایک جوان ملا، مکی صاحب کے پاس بیٹھا تھا، مجھے کہنے لگا میں عملیات کا کام، وظائف کا کام کرتا ہوں اور ساتھ میں حکمت کا کام کرتا ہوں، آپ نے لقد جاءکم رسول والی جو آیت بتائی تھی، مجھے روز مدینے والے کا دیدار ہوتا ہے۔ آئے آئے، میں نے کہا مجھے بھی کروا دے بھائی، روزانہ مجھے آقا مدینے والے کا دیدار ہوتا ہے۔ اور عجیب اگلی بات کہی اور وظائف کے بارے میں کہا کہ جو آپ نے بتایا نا، اللہم اغفر لی والی والدی وللمومنین والمومنات والمسلمین والمسلمات 27 بار پڑھ کے، کیونکہ حدیث میں آتا ہے کہ یہ مستجاب الدعوات الفاظ ہیں، جو بندہ پڑھے گا، میں یہ پڑھتا ہوں ہر سال حج پہ آتا ہوں، حالانکہ نرا غریب ہوں، بالکل غریب ہوں، ہر سال حج پہ آتا ہوں، جوان تھا کوئی 28-30 سال کا، بس ایسے ہر سال حج پہ آتا ہوں، ہر سال حج پہ آتا ہوں۔ اب وہ بات سنیے جو میں بات کر رہا تھا، جس نے کہا کہ میں نے حکمران سے، بادشاہ سے بھی ملاقات کی، لوگوں کو وہ ہاتھ ملا رہے تھے اور مجھے گلے ملایا، گلے ملے اور کہنے لگے کوئی ضرورت، اور کہا کہ ہر ضرورت میری پوری ہوتی ہے، حتیٰ کہ میں نے ابھی بیٹھ کے نا تسبیح پڑھی، یا اللہ سنا ہے کہ حکیم طارق بھی حج پہ آیا ہوا ہے اور وہ مجھ سے ملاقات کرے، مجھ سے باتیں کرے اور تفصیلی بات کرے، اور دیکھیں آپ مجھ سے بات کر رہے ہیں، تفصیلی بات کر رہے ہیں، اور وہ کہنے لگے مجھے یقین ہے کہ آپ مجھے چھوڑ کے یہ نہیں کہیں گے اچھا السلام علیکم۔ میں نے کہا واقعی میں تجھے نہیں چھوڑوں گا، میں تجھ سے باتیں پوچھوں گا، عجیب وظیفہ ہے، میں نے آپ کو بتایا ہوا ہے۔ پھر کہنے لگا کہ ایک دفعہ میرے دل میں ایک مراد پیدا ہوئی کہ اللہ میں غریب آدمی ہوں، کسی طرح میں کسی ذاتی ہیلی کاپٹر، ذاتی جہاز میں سفر کروں، یہ جہاز نہیں کسی کے ذاتی جہازوں، اس میں سفر کروں، وہ مڑے اڑائے اڑائے پھرے، نیچے دکھائے، ایسے جیسے بندہ اوپر جا کے نیچے دیکھتا ہے، اور پھر میں کھانا کھاؤں، اس کے ساتھ رہوں، اور بچے جیئے۔ کہنے لگے ایک پاکستانی آدمی کا، اس کا ذاتی جہاز ہے، اس نے مجھے ذاتی جہاز میں ایک دفعہ میرے علاقے کی طرف آیا اور مجھے ایسے دیکھ کے کہنے لگا کیا حال ہے، خیریت سے ہیں؟ میں نے کہا حال کیا پوچھتے ہو، خود جہازوں پہ پھر تو ہم یہاں پھریں۔ کہنے لگے جہاز کی سیر کرنی ہے؟ میں نے کہا ہاں۔ کہنے لگا آج ترین کے جہاز میں تو بھی بیٹھ جا۔ وہ کہنے لگے مجھے جہاز میں لے گئے، کھلایا پلایا، یہ کیا وہ کیا یہ کیا وہ۔ کہنے لگے آپ مجھے بتائیں جو چیز میں نے مانگنی ہو اس سے مانگ لیتا ہوں۔ اور آگے ایک جو بات کہی وہ بڑی وزنی بات ہے، اور کہا اس چیز کے بعد مجھے کسی سے پھر سوال نہیں کرنا پڑتا، ایسے حکیم طارق جیسے بندے اور جہاز والوں جیسے بندے خود بخود مجھے ملتے ہیں، اور خود بخود ربوں چانس بنتے ہیں ربوں۔ وہ ایک بندہ تھا تو اس نے گائے ختم ہو گئی، پھنڈر ہو گئی، بالکل فارغ ہو گئی، اب بجائے قصائی کو دینے کے اس نے کہا یہ کسی کو بیچ دوں۔ وہ روز کیا کرتا تھا، روز گائے کو سوئیاں مارتا تھا، گائے کو مارتا، سوئی گائے ایک دم ایسے اٹھتی اور ڈر کے مارے، حتیٰ کہ وہ اب قریب آ کے اگر انگلی بھی مارتا تو گائیں ایسے ایک دم اٹھتی تھی بیچاری بالکل کمزور۔ ایک گاہک لے آیا، کہنے لگا یہ گائے مینوں ربو ملی ہے، और ऐसी जबरदस्त गाय, अब देखो ये ऐसे उंगली लगाई गई, एकदम ऐसे उठी। उन्होंने कहा कमाल है भाई, इतनी जबरदस्त गाय है, हालांकि वो सुइयों की मारी हुई थी। कहने लगे मुझे हर जी ऐसे रब्बू मिलती है बगैर किसी चाहत के और बगैर किसी मेहनत के। उसने पूछा, उसने कहा गाय के पैसे था हिंदू, गाय के पैसे कितने लेगा? उसने कहा ऐसे करके कहने लगा मेरा मुंह पैसों से भर दे, जेरे मुंह में कितने पैसे आ जाएंगे बस वो तेरी गाय हो गई। थे रुपए, वो चांदी वाले रुपए होते थे ना, चांदी वाले तांबे वाले रुपए होते थे, वो मुंह उसने खोला, वो रुपया रखता गया रखता गया रखता गया, इसका मुंह भरता गया रखता गया। आगे बेचारा बनिया था, उसकी तो हाय हाय निकली। कभी इसका मुंह जो है, अच्छा वो सांस तो नाक से ले रहा था ना, तो सांस का निजाम तो सिलसिला जारी और सारी था। उसने मुंह खोला हुआ रुपए रख रहा रख रहा रख रहा, रखते 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 रखते, आखिरकार उसने कहा मैं सौदा नहीं करता, मैं कहने लगा मैं तेरे गुरु के पास जाऊंगा। ऐसे मुंह से निकाल के ना, वो तो अपनी झोली में डाल ली है, वो झोली में डाल के उनके गुरु के पास गया और उसको कहा इसको बुलाओ, इसने मुझसे जो है वादा किया था, सौदा हुआ। उसको बुलाया, उसने कहा हाँ भाई सौदा हुआ। उसने कहा हाँ हुआ। उसने कहा ये हुआ था क्या कि इसका मुंह जितना भर देगा तू? उसने कहा हुआ। उसने कहा जी इसका मुंह नहीं है, गार है, मैं कितना भरूं? ये तो गार जाती नहीं, भरता नहीं। बड़ी मुश्किल से ले दे करके सौदा खत्म हुआ। वो गाय भी रब्बू मिली थी, ये वजीफा भी रब्बू मिला है। ले दे करके सौदा खत्म हुआ बड़ी मुश्किल से। अब कहते हैं जल्दी कर वजीफा बता। मैं कहता हूं 2 घंटों में 10 मिनट बाकी रहते हैं, 10 मिनट खत्म करके मैं उठ जाऊं, एंड दफा वजीफा बताऊं। आपको मैं कुछ सफर के वाकयात भी सुनाऊं और वजीफा भी बताऊं, क्या ख्याल है? चलो इसी बहाने आ तो जाएंगे। या मुसब्बिब अल असबाब सब्बिब ली अल खैर, ये वजीफा है। हाय हाय। और आप ये जिक्र खास जो अभी पढ़ेंगे, इस जिक्र खास में भी ये वजीफा मौजूद है। या मुसब्बिब अल असबाब सब्बिब ली अल खैर, ऐ सारे असबाब को बनाने वाले, ऐ मुसब्बिब अल असबाब, ऐ अल्लाह मेरे सारे असबाब खत्म हो गए, सारी दुनिया मुझसे मुंह मोड़ गई और सारी दुनिया मुझसे राबते नाते छोड़ गई और सबने दरवाजे बंद कर दिए और जिल्लतों का सामान मेरे करीब आया, इज्जतें मुझसे, बरकतें मुझसे, राहतें मुझसे और खुशियां मुझसे, खुशियां मुझसे छिन गईं। ऐ कायनात के सारे असबाब बनाने वाले, कोई खैर का सबब बनाओ, बना लेकिन किसका? खैर का। कहते हैं जब से नए मकान में गए हैं, हमारे घर में बीमारियां, दुख, तकलीफें, झगड़े, हादसे शुरू हुए हैं। मकान मांगा था, खैर नहीं मांगी थी। कहने लगे जब से नई सवारी गाड़ी, नई सवारी मोटरसाइकिल ली है, हाथ से बीमारियां, तकलीफें, परेशानियां, चीज मांगी थी, खैर नहीं मांगी थी। खैरल मौलज, क्या लफ्ज है? व खैरल, खैरल मखरज। हां, ये घर में दाखिल होने की दुआ के अल्फाज हैं ये। अल्लाह मेरे घर में आने, मेरे घर में जाने, मेरे घर में रहने, अल्लाह इसको सबको खैर बना दे। कितनी दुआएं मसनून हैं जिन दुआओं के साथ लफ्ज खैर है, खैर है। चीज मांगी, खैर नहीं मांगी। औलाद मांगी थी, खैर नहीं मांगी थी। औलाद सर दर्द बन गई, मुसीबतों, परेशानियों और जिल्लतों का जरिया बन गए। अब फिर सुने वजीफा जो मैं आपको तोहफा दे रहा हूं। ये सारे मैं आपको सफरे हज पे जो तोहफे मिले हैं ना, मेरी लौटाई हुई चीजें मुझे मिली, वो फिर वो चीजें मैं आपको लौटा रहा हूं। अभी और भी बहुत मिली हैं, इंशाल्लाह बताता रहूंगा। अब ये वजीफा फिर सुने गौर से, ये तोहफा है, इसको जहन में नशीन रखिएगा। मेरी तरफ देखें जरा, मेरे साथ दिल ही दिल में पढ़ें। या मुसब्बिब अल असबाब सब्बिब ली अल खैर, 3 दफा पढ़ें। या मुसब, और देखें اس یہ جو تین دفعہ پڑھنا ہے نا، تین دفعہ اس جذبے کے ساتھ پڑھیں کہ اللہ تسبیحانے کو قیامت تک شاد و آباد رکھ، اور اللہ اس کو اہل لوگ ہمیشہ متوجہ فرما، اور اللہ میری نسلوں کو اور مجھے اس کا سچا خادم بنا، اور تسبیحانے کو کبھی فتنوں کا ذریعہ اور ویران نہ کر، اور قیامت تک اس کی خیروں کو آخر تک پہنچا، اور کبھی ہمیں منگتا نہ بنا، غیب سے اپنے خزانوں سے دیتا بنا۔ اب اس نیت سے پڑھیں یا مسبب الاسباب سبب لی الخیر، پھر پڑھیں یا مسبب الاسباب سبب لی الخیر، پھر تیسری اور آخری دفعہ پڑھیں یا مسبب الاسباب سبب لی الخیر۔ یاد ہو گیا؟ یہ 500 بار یا 700 بار، اول آخر درود ابراہیمی 3 بار یا 7 بار، یہ 500 بار یا 700 بار، یہ آپ توجہ دھیان سے اور اللہ کے نام کو اللہ کے دھیان کے ساتھ پڑھیں، اور اس تصور کے ساتھ پڑھیں کہ آپ ایک کشتی میں ہیں۔ اب تصور بتا رہا، غور سے سنیے گا، آپ ایک کشتی ہیں جس کا ملاح ڈوب گیا، اس کو مگر مچھ لے گیا، ہر طرف مگر مچھ ہیں، اور کشتی کے ایک ایک آدمی کو مگر مچھ نے چن لیا، اور کشتی ہے اور سمندر ہے اور ہر طرف مچھلیاں مگر مچھ ہیں، اور کالا پانی ہے اور کالی رات ہے اور اندھیری رات ہے، اور کوئی وارث نہیں، کوئی ساتھی نہیں، کوئی مونسٹ، کوئی مددگار، کوئی ہمدرد، کوئی ہمدم، کوئی ہمراز نہیں، اور میں اکیلا ہوں، اور کشتی کی کوئی منزل بھی نہیں۔ اب کس کیفیت میں آپ یہ لفظ پڑھیں گے؟ اب آپ خود سوچیں، اس وقت آپ کا درد کیا ہوگا، غم کیا ہوگا، سوز کیا ہوگا، ساز کیا ہوگا، الہیاں للہیاں اور کیفیات کیا ہوں گے؟ اب بولیں، آپ سوچیں، یقین جانیے ہم سے بڑی غلطی ہوتی ہے، ہم دعائیں پڑھتے ہیں مانگتے نہیں ہیں، پڑھتے ہیں پڑھتے ہیں مانگتے نہیں ہیں، ہم دعائیں پڑھتے ہیں مانگتے نہیں ہیں، مانگتے نہیں ہیں، اس کیفیت کے ساتھ کہ ہر طرف میرا کوئی بھی نہیں ہے اور کوئی وارث نہیں۔ مجھے یہاں ایک صاحب نے نا موبائل میں دیکھنے لگے، کہنے لگے ایک ویڈیو دیکھیں کیا ہے، میں نے دیکھا کوئی چڑیا گھر ہے یا کیا ہے، اس میں اوپر لوگ کھڑے ہیں، نیچے ایک چیتا ہے، شیر ہے، ایک بندہ نیچے گر کے بیٹھا ہوا ہے، اس کی آواز خوف سے بند ہو گئی ہے، ویسے ہاتھ ہلا رہا ہے، اور شیر اس کو کھڑا سونگ رہا ہے، اور اوپر سے لوگ اس کو شیر کو جوتے مار رہے، ہٹا رہے، آوازیں دے رہے، آخر اس نے اس بندے کو پنجا مارا اور وہ اس کی آواز بند ہے، اس کی ہوش ختم ہے ایسے، اور تھوڑی دیر کے بعد شیر نے اس کو گردن سے پکڑ کے اٹھا کے لے گیا۔ مجھے ایک بندے نے یہ ویڈیو دکھائی، شاید آپ نے کبھی دیکھی، یہ ویڈیو دکھائی، اور میں اس کو دیکھ کے کہنے لگا اس وقت اس کے دل سے کیا آہیں نکل رہی ہوں گی، ہائے مجھے کائنات میں کوئی بچانے والا، پر میری آنکھوں کے سامنے شیر کو اس کو گردن سے پکڑا اور گھسیٹ کے دور جھاڑیوں میں لے گیا اس بندے کو۔ وہ تو پہلے ہی آدھے سے زیادہ مر گیا تھا، اسی وقت مر گیا ہوگا، واللہ عالم، یا بچ گیا۔ ان کیفیتوں کے ساتھ ہم پڑھیں گے، اب پڑھیں ان کیفیتوں کے ساتھ یا مسبب الاسباب، نہیں پھر ڈوب کے پڑھیں ان کیفیتوں، ان دردوں، ان وجدانوں، اور ڈوب کے اللہ کے ساتھ تعلق جوڑ کے، اللہ کے ساتھ اپنی لو لگا کے، اللہ کے نام کو اللہ کے دھیان، اللہ کی توجہ، اللہ کے درد اور اللہ کے سوز و ساز اور اللہ کی 100% حاضری کے ساتھ اب پڑھیں یا مسبب الاسباب سبب لی الخیر، یا مسبب الاسباب سبب لی الخیر، یا مسبب الاسباب سبب لی الخیر۔ وَقَفَا بِاللَّهِ وَلِيًّا وَقَفَا بِاللَّهِ نَصِيرًا يَا تَوَّابُ إِنشَاءَ اللَّهُ. ارے اللہ والو قبول ہے، قبول ہے، رب کعبہ کی قسم قبول ہے. مولا ساری دنیا کے اسباب ختم، بھائی نے کہا تھا ساتھ دوں گا چھوڑ گیا، بہن نے کہا تھا تو میرا ویر ہے سب میرا ساتھ چھوڑ گئے، سب نے میرا ساتھ چھوڑ دیا، اب تو میرے چچڑ بھی میرا ساتھ چھوڑ گئے، میرے جسم کے ساتھ ہی بھی میرا ساتھ چھوڑ گئے. یا اللہ تو ہی ہے اور تو مسبب الاسباب ہے. اے سخی آقا میرے غم بہت ہیں، میری خوشیاں تھوڑی ہیں، میری زندگی کے درد بہت ہیں، میں تجھے اپنا درد سناتا ہوں، اگر لوگوں کو سناتا ہوں لوگ مجھے شکوا کرتے ہیں یا سنتے سنتے اکتا جاتے ہیں اور تھک جاتے ہیں. سخی آقا تجھے اپنے درد سنا رہا ہوں تیرے لفظوں کے ساتھ، تیرے بولوں کے ساتھ، کہ تو سنتے ہوئے اکتاتا نہیں، گھبراتا نہیں، اور تجھے اپنے درد سنا رہا ہوں. یہ پڑھتے ہوئے دل میں اپنی مسائل، اپنی مشکلات، اپنی الجھنیں، اپنی مرادیں، اپنی مصیبتیں، اپنی پریشانیاں، اپنے غم، اپنے دکھ، اپنے درد، یہ کہتے ہوئے، یہ پڑھتے ہوئے اس تصور کے ساتھ، اس تصور کے ساتھ، پھر وہی بات ہے کہ جو چاہوں ملے، جو چاہوں ملے. اچھا میں نے اسے ایک کہہ دیا، میں نے کہا میں جو آقا کے روضہ اطہر کے اندر جھاڑو دیتے ہیں، جن کے پاس جالی مبارک کی جالیوں کی چابی ہے، میں ان سے ملنا چاہتا ہوں، میرے لیے پڑھ دو. اور میری ملاقات ہو گئی. ہاں مجھے یاد آیا کہ ایک بندے نے کہا تھا، جنہوں نے نا ہمیں یہ آپ نیچے زیارت کرتے ہیں نا اصحاب صفہ کا قالین ہے، میں نے ساتھیوں سے کہا تھا اس کی دو تین طرف وضاحت سے موٹا موٹا لکھ کے لگاؤ، یہ 9x14 کا، یہ وہ قالین پڑا ہے تبرکات کی زیارت میں، جو اصحاب صفہ کے اوپر قالین مسجد نبوی شریف میں بچھا ہوتا ہے، یہ وہ قالین ہے جس پہ لاکھوں لوگوں نے اب تک آنسو بہائے، آقا کے بارگاہ میں صلاۃ و سلام پیش کیے اور اللہ کے سامنے زاریاں اور کی اور رب کو منایا، یہ وہ قالین ہے، یہ وہ قالین نیچے پڑا ہوا ہے. اللہ جزائے خیر دے ہمارے ایک مخلص محسن ساتھی کو، انہوں نے یہ قالین بھی دیا. اور یہ جو کعبہ کا سب سے بڑا غلاف مبارک کا ٹکڑا ہے سنہری تاروں سے لکھا ہوا، یہ میزاب رحمت کے نیچے والا ٹکڑا ہے، اور یہ تبرکات برکات زیارات ہیں. اچھا میرے دل میں خیال آیا ایک دم، میں نے کہا انہوں سے کہوں کہ مجھے ان کی زیارت تو کرائیں، ایسے دل میں خیال آیا، دل میں، میں نے کہا نہیں، خود اسباب بننا شروع ہو گئے. اور وہ شیخ، شیخ سعید حبیب بوڑھے، اللہ کا نظام دیکھیں، روضہ اتھر کے اندر صرف ہیجڑا جا سکتا ہے، مخنث پیدائشی ہیجڑا، اور ان کے خاندان میں بچہ پیدا ہوتا ہے اور وہ روضہ اتھر کی جالیوں کے اندر جا کے جاروب کشی، جھاڑو دیتا ہے، خدمت کرتے ہیں. اور روضہ اتھر کے اندر ایک غلاف ہوتا ہے جس کے بڑے بڑے پیس ہمارے پاس ہیں، روضہ اتھر کے آقا کی جالیوں کے اندر ایک گنبد ہے، اس کے اندر آج تک کوئی نہیں جا سکا، وہاں ایک پرسرار دنیا ہے کائنات کی، اللہ اور اس کے حبیب کا نظام ہے. اس روزے کے اندر غلاف ہے جو سبز ہے اور اوپر سرخ اس کی، وہ ہمارے پاس آپ کے جو تسبیح خانے میں تبرکات ہیں ان میں وہ غلاف ہے، اب بھی ہے نیچے، آج بھی آپ نے زیارت کی ہوگی، کیونکہ مغرب تک ہم مردوں کی زیارت کراتے ہیں اور پھر دعا کے بعد خواتین زیارت کرتی ہوئی ایک دروازے سے دوسرے دروازے کی طرف ادب اور خاموشی سے درود پاک پڑھتے ہوئے چلی جاتی ہیں. وہ میں نے کہا ان سے ملاقات کر لوں، ان سے مصافحہ کیا، ان سے ملاقات کی، اور مجھے وہ دوست کہنے لگے آپ نے مجھے دیر سے بتایا، ان کے گھر لے جاؤں، ہم ان کی ضیافت کھائیں، کھانا کھائیں، میرا تو ان سے بڑا تعلق ہے. میں نے کہا واہ صدقے تھی میں جوانا، کیا میری کہتے پڑھیا ہمیں، کیا یا مسبب الاسباب. سببلی الخیر. میں نے کہا میرے لیے پڑھ دے. اب حرام کو میں بھی دوسروں کی مار کے کھاتا ہوں اور پھر بھی ہو جاتا ہے، حالانکہ مجھے خود پڑھنا چاہیے اور یہ وظیفہ ہے ہی میرا. میں نے بتایا تھا الحمدللہ اب بھی پڑھتا ہوں، میں نے پڑھا ہوا ہے. میں نے ویسے ہی کہہ دیا، میں نے کہا میرے لیے پڑھ لینا. اچھا اس کو بندے کو میں نے کہا، میں نے کہا آج رات تو نے یہ لقد جاکم میرے لیے پڑھنا ہے کہ مجھے آقا کا دیدار نصیب ہو جائے. اس نے کہا جی پڑھوں گا. کہنے لگے جس رات میں یہ سورۃ توبہ کی دو آیتیں میں نے آپ کے نیٹ پہ سنی تھی، وہ انڈیا کے جو حکیم صاحب تھے میں نے ان کا عرض کیا، میں نے کہنے لگا ہر رات مجھے دیدار مصطفیٰ نصیب ہوتا ہے. تو میں نے کہا آج کے بعد میرے لیے پڑھ کے ہر رات مجھے دیدار مصطفیٰ اللہ مجھے بھی کرائے آپ کو بھی کرائے. کوئی دن ایسا کوئی رات ایسی نہ ہو جب ہماری نظروں کے سامنے سے آقا کا دیدار ختم نہ ہو جائے. سچی بات بتاؤں مجھے بعض اوقات پتہ چل جاتا تھا کہ میرے مرشد آج رات دیدار سے بس نہیں ہوا، ورنہ میرے مرشد کو میرا گمان نہیں، خیال نہیں، وجدان نہیں، قیافہ نہیں، اندازہ نہیں. میں یقین سے کہہ رہا ہوں انشاءاللہ میرے مرشد کو ہر رات میں مدینے والے کا دیدار ہوتا تھا. الٹی ہی چال چلتے ہیں دیوانگان عشق، آنکھوں کو بند کرتے ہیں دیدار کے لیے. کیا خیال ہے؟ یا مسبب الاصحاب کا واقعے کا مزہ آیا ہیں؟ واقعے میں مزہ آیا. اچھا حالانکہ میں نے واقعے میں مسالہ نہیں لگایا. سچی بات بتاؤں میری کوشش ہے، میں دعویٰ نہیں کرتا، میں واقعہ وہ بیان کروں جو منو ان ہو، ایز اٹ ہو، ایز اٹ ہو. کمی بیشی الفاظ کی اللہ مجھے معاف کرے، لیکن جتنا ہے اتنا بتاؤں. پھر بھی دعویٰ نہیں کر سکتا، پھر بھی دعویٰ نہیں کر سکتا. تو یہ وظیفہ اس نے دیا، اس نے کہا جو چاہتا ہوں مل جاتا ہے. میں نے کہا کتنے دن کرتے ہو؟ اب یہ بات بھی ذرا سنتے جائیے، وظیفہ لو تو پورا لو، ذرا جلدی ہے، بچے رو رہے ہیں ہیں، گھوڑی چھان دے بدی وے ہیں. وہ کہتے ہیں نہیں تجھے پتہ ہی نہیں پرانے لوگوں کی بات ہے، گھوڑی چھاؤں پہ باندھنا یہ پرانی اصطلاح ہے. کوئی مہمان آتا نا ملنے والے، اسے کہتے تھے گھوڑی چھاؤں پہ باندھی ہے، یعنی جلدی تو نہیں ہے، گھوڑی دھوپ پہ تو نہیں باندھی. یہ ہے بات، نئی نسل کو کیا پتا بچہ، وہ بھی سچے ہیں. میں بھی پرانی باتیں یاد کر کے پرانی باتیں دہراتا ہوں، پرانی باتیں. تو اس دن میں نے ایک بندے کو سری پائے کی چوری کھلائی، کٹ کے کٹورے میں. کبھی کھائی کٹ؟ کسے کانسی کا برتن کہتے ہیں، کانسی کا اتنا بڑا کٹورا اور سری پائے اور اس میں روٹی ڈالی. اب منہ میں مزہ لیتے جاؤ، مفت میں. مہمان آیا، میں نے، آپ بھی تھے، یہ بھی تھے، ظالمان ہیں، یہ بھی تھے ہمارے، میں نے ان کو بھی بلا لیا. میں نے کہا آپ بھی آ جائیں، یہ بھی تھے اللہ والے. کٹ کا کٹورا تھا، سری پائے ڈالے، روٹیاں ڈالی، اس کو بلا. پھر جو کھانے بیٹھے، مجھے ابھی بھی بار بار کہتا ہے کہ ایک وہ پھر دعوت ایسی ہو جائے. میں کہ وہ ربو دعوت تھی کوئی، وہ کوئی ربو دعوت تھی. کانسی کا کٹورا، اس میں مزہ اور ہے. ہاں ہاں، برتن برتن کا اپنا مزہ ہوتا ہے. کانسی کا کٹورا ہو اور اس میں سری پائے پکے ہوئے ہوں، بہترین کسی پکانے والے فنکار کے ہاتھ کے، اور روٹی دیسی آٹے کی ہو. روٹی میں نے منگوائی یہی اپنے تسبیح خانے کے تندور والی. اور پھر ہمارے یہ بابا جی ہیں، بابا جی نے بھی خوب کھایا، ماشاء اللہ خوب کھایا، میرے ساتھ بیٹھے. میں نے پوچھا کتنے دنوں میں مرادیں پوری ہوتی ہیں، کتنے دنوں میں مرادیں پوری ہوتی ہیں، کتنے دنوں میں مرادیں پوری ہوتی. تو مجھ سے کہنے لگے پہلے تو پڑھتے پڑھتے بعضوں کا 40 دن گزر جاتے تھے، 42 دن، 50 دن. جب سے میں نے اس کو دانت چبا کے، دانت چبا کے اور توجہ بنا کے پڑھنا شروع کیا، چند دنوں میں اور بعض وقت ایک ہی دن میں ہو جاتا. پھر سنیں ذرا یہ لفظ یاد رکھنا، دانت چبا کے توجہ بنا کے، یاد رہے گا یہ لفظ हैं या नहीं रहेगा? क्या लफ्ज कहा मैंने? दांत चबा के और तवज्जो बना के पढ़ना शुरू किया, फिर तो ऐसे ही काम हो जाते हैं। जैसे हमारे एक मुखलिस हैं, बड़े हमारे दोस्त हैं, मैंने एक बताया ना कि हमारा यहां ऊपर लंगर खाने के लिए वो लकड़ी का ट्रक आना था, तो उन्होंने कहा उतरेगा कैसे? कहने लगे तुसी हमें चा पकाओगे, ट्रक शू करके उतर चला जाएगा। अब वो खैर ट्रक मैंने चा क्या पकनी थी, वो ट्रक तो मुसीबतों से ऊपर चला गया। उसने कहा जब कटेगा कैसे? कहने लगे पठान आएंगे आरा लेकर, फिर ऐसे करेंगे तुसी चा पकाओगे, ट्रक कट के उतर जाएगा। 2 हफ्ते पठान लगे रहे बेचारे, पता नहीं उनकी चाय 2 हफ्तों में पकती होगी। हैं हमारे बड़े मुखलिस। दांत चबा और फिर वाकई ऐसे इधर चाय पकाओ और इधर मुराद पूरी, वाकई ऐसे है बात इस वक्त ठीक है, इधर चाय पका इधर मुराद पूरी, बात बिल्कुल ठीक है। उस मुखलिस की बात ठीक ही, हमें समझने में गलती हुई थी, मुखलिस की बात ठीक थी। अमानतें हैं इंसानियत की मेरे पास आपके पास, अमानतें हैं मरने से पहले, अमानतें उन लोगों को लौटा जाओ जो दुखियारे हैं, गम के मारे हैं, जुल्म के मारे हैं, मजबूरियों के मारे हैं, बेबसी के मारे हैं। ये मसनून अमानतें हैं और ये अर्शी अमानतें हैं, लौटा जाओ लौटा जाओ। जिंदगी बहुत थोड़ी है, दिन बहुत थोड़े हैं, कब कब खत्म हो जाए, कब खत्म हो जाए। बहुत थोड़ी जिंदगी है। हम रोज जनाजे पढ़ते थे और मैंने एक हज वाले से कहा, आपसे भी कह रहा हूं, ये एक मोती है याद रखिएगा, अगर आपको अल्लाह हज पे ले जाए या उम्रे पे ले जाए तो वहां मस्जिद नबी शरीफ में और मस्जिद काबा में, हरम मक्की में, हरम मदनी में रोजाना जनाजे होते हैं, रोजाना जनाजे होते हैं। और बाज़ोकात कोई ऐसे मकबूल और महबूब का जनाजा होता है कि पढ़ने वाले बख्शे जाते हैं। एक कफन चोर था, एक जनाजा पढ़ा उसने, उसने तो सिर्फ पोजीशन चेक करने के लिए जनाजे में शामिल हुआ, फिर गया जनाजे के पीछे, फिर कब्र को। ये एक वक्त था कपड़े का काल था, काल कहते हैं कहत को, ये जो चूड़ीदार पजामा है ना हमारे हिंदुस्तान के या कराची के बाज लोग पहनते हैं, उस दौर की दलील है कि कपड़ा थोड़ा था, शलवार बन नहीं सकती थी क्योंकि चूड़ीदार पजामे में कभी सतर नहीं ढकता, सतर नहीं ढकता, कभी सतर कभी नहीं ढकता चूड़ीदार पजामे में। तो मुझे, मैं इंडिया वाले अभी भी मिले, मुझे कहने लगे जी इंडिया में शलवार का रिवाज बढ़ रहा है, अब बढ़ रहा है अमूमी, कि इससे इंसान का सतर ढकता है, आगे और पीछे इंसान ढकता है। यह उस दौर की है जब कपड़े का कहत था, और कपड़े का कहत होता था फिर लोग मैयतों के कफन उतारते थे, उनको धो सेट करके बाहर भेज देते थे और कफन चोर होते थे, क्योंकि कफन चोर से इंसान सोचता है कि इतने कपड़े से क्या करेगा। उस वक्त में इतने कपड़ा भी बहुत होता था और उसी से भी कफन चोर की जरूरत पूरी हो जाती थी। तो एक कफन चोर गया, औरत का जनाजा था, और जब कब्र खोली ना तो देखा तो औरत उठ के बैठ के डर गया, कहने लगा जन्नती होके कफन चुराता है, जन्नती होके। ये मैं पेशीनगोई नहीं, ये मैं आपको खुशखबरी दे रहा हूं, जो हरम में जाते हैं खुशखबरी दे रहा हूं, जो हरम में जाते हैं। कहा कि जन्नती होके, किसको कह रहा है ये? कफन चोर को। कौन कह रही? वो खातून उठ के बैठ गई, अल्लाह हर चीज पे कादिर है, कि जन्नती होके और कफन चुराता है। तो इसने क्रॉस क्वेश्चन किया कि मैं जन्नती कैसे? फरमाया तूने अभी मेरा जनाजा नहीं पढ़ा और मैं जन्नती थी, और जन्नती का जनाजा पढ़ने वालों की बख्शिश हो जाती है, और जिसकी बख्शिश होगी वो जन्नती। अजीब बात है, जिसकी बख्शिश हो गई वो कौन? वो जन्नती। लिहाजा तू जन्नती हो के और मेरा कफन चुराता है। बस कब्र बंद करके आ गया, क्योंकि ऊपर से फैसले तौबा के हो चुके थे, तौबा कर ली और जिंदगी भर कफन न चुराया। और फिर ये वाकया बयान किया कि वाकई बाज जन्नती मैयतें होती हैं जिनके जनाजा पढ़ने से हदीस के मुताबिक पढ़ने वालों की बख्शिश हो जाती है। तो हज में जाके जनाजों की कोताही न करें। जनाजे हर नमाज के बाद होते हैं, 10-20-30 जनाजे हर नमाज के बाद होते हैं। लाखों लोग आए हैं तो जिन्होंने अल्लाह के लिए, अल्लाह के रास्ते में मौत मांगी थी, जैसे हमारे पिछले साल शमसी साहब फौत हो गए और मौत मांगी थी, तो बस फिर अल्लाह करीम है, अल्लाह की राहों की मौत तो अल्लाह हर किसी को नसीब करे। अल्लाह हमारी हाजिरी को कबूल फरमाए। तस्बीह खाने से निस्बत रखा करें। अगर आप तस्बीह खाने में आते रहें, कोनों खुदरों की सफाइयां करते रहें, तो फिर कहीं कबूतर कहीं कौवा मरा हुआ तो ना हो। ये कोताही असल में पहली तो मेरी है, फिर आपकी है। सताया कुछ फलक ने है, सितम कुछ आपका भी है। मेरी आंखों से अश्क खून बहम यूं भी हैं और यूं भी। ये सारा कसूर तो हमारा ही है, बल्कि मेरा ही है। अल्लाह मुझे माफ कर दे, अल्लाह पाक हमें एहसास अता फरमाए। तो फिर आइंदा अगर मैं ना हुआ तो लंगर खिलाएंगे हैं? अल्लाह अकबर। फिर वो बंदों का पता कैसे चलेगा कि थोड़े आए या ज्यादा है? लग जाएगा। वो कहते हैं आंखें बंद करेंगे, लग जाएगा। उस्ताद जी बता देंगे कि इतने बंदे हैं। उस्ताद को वैसे कश्फ होता है। उस्ताद जी बता देंगे कि इतने बंदे आते हैं और इतने आते हैं। आज बैठ के एक दुआ करेंगे। वो दुआ कौन है? अच्छा भी इस मजमे में कोई ऐसा बंदा है जो अभी हज करके आया हो? कोई और है? इस मजमे में नहीं है। मैं अकेला हूं जो हाजियों के साथ उठ बैठ के आया हूं। एक और है। ठीक ठीक है, है? हाँ है जी, हाँ माशाल्लाह है। एक और भी है। हाँ हाँ हाँ, दो थे ना बरशेर मेरे साथ कमरे में, गुड हेल्थ माशाल्लाह माशाल्लाह। अच्छा दो हैं, दो हैं अल्हम्दुलिल्लाह। अब ये तीन बंदों की जमात हो गई। अब इसमें एक बात बताता हूं। हदीस में आता है हाजी की दुआ 40 दिन तक कबूल होती है, और एक हदीस का मफहूम है हाजी के दिन हाजी की दुआ आखिर जिलहज्जा तक कबूल होती है, और एक और हदीस में आता है हाजी की दुआ रबीउल अव्वल तक कबूल होती है। अब भाई मेरा हज तो यही है कि हाजियों के साथ उठ बैठ के आया हूं। आज इस यकीन से दुआ मांगनी है कि मौला तेरे हबीब का फरमान है कि हाजी की दुआ कबूल होती है। आज इस यकीन और जज्बे से दुआ मांगनी है, करनी है ना दुआ, और इस यकीन से मांगनी है और इस जज्बे से मांगनी है कि हाजी की दुआ कबूल होगी। और इस मजमे में अल्लाह के फजल से तीन हाजी हैं, और इंशाअल्लाह अल्लाह पाक कबूल जरूर जरूर फरमाएंगे। अच्छा अब एक और अमल है जिस अमल के करने से दुआ ऐसे फौरन कबूल होती है। वो अमल है कि अगर 27 बार पढ़ लिया जाए, क्या? अल्लाहुम्मक्फिरली, अल्लाहुम्मक्फिरली, वले वाले दैया, वलिल मोमिनीना, वल मोमिनात, वल मुस्लिमीना, अल। ये अगर 27 दफा पढ़ लें तो दुआ कबूल होती है। तो लिहाजा जिक्र खास से पहले ये 27 दफा पढ़ लें, फिर जिक्र खास, और जिक्र खास का हर लफ्ज दुआ की कबूलियत के लिए आखिरी है। खुद जिक्र खास में या मुसब्बिबल असबाब भी है। तो आज इंशाअल्लाह ताला रब से रब की रहमतें मनवा के छोड़ेंगे, और अपनी शान करीमी से वो हमें भी देगा, इंसानियत को, उम्मत को, और सारे आलम को भी अल्लाह जरूर अपने गैब के खजाने से देगा। आइंदा हफ्ते इंशाल्लाह फिर मुलाकात होगी, फिर आपको इंशाल्लाह अनोखी बातें हज की भी اور یہ موجودہ سفر کی بھی، اور کچھ انوکھے وظائف جو حج پہ ایسے جیسے یا مسبب الاسباب کے ساتھ ایک کہانی بھی ہے، داستان بھی ہے، ایک واقعہ بھی ہے، ایک دلچسپی بھی ہے، اور ایک ملنے کا اللہ کے فضل سے انداز بھی ہے. انشاءاللہ تعالی آئندہ جمعرات پھر ہم ایک دوسرے سے باتیں کریں گے. اب بیٹھ کے توجہ تسلی سے اول آخر ایک بار درود شریف پڑھ لیں، اور اس کو بیٹھ کے پڑھ لیں. میں آخری دفعہ پھر دہرا رہا، اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات. اور اس کے پڑھنے سے پہلے یہ مختصر سے اعلان ضرور سن لیجئے. ہمارے بعض احباب کے والدین فوت ہو گئے مخلصین، ان کے لیے دعائیں مغفرت بھی کرنی ہے. اور کراچی کا درس انشاءاللہ 31 اکتوبر کو، اور ہمارا روحانی اجتماع 29 نومبر سے 2 دسمبر تک. ابھی سے دعاؤں میں لگ جائیں. اور اسم اعظم کا جو دم ہے وہ 30 ستمبر کو. کس ستمبر کو؟ کس کو؟ 30 دسمبر کو صبح نماز فجر کے فوراً بعد، اور اسی دن حلقہ کشف المہجور مراقبہ اور خدمت واروں کا پوری دنیا میں مذاکرہ انشاءاللہ تعالی. اور دوسرا، ہم آپ حمیم لا ینصرون تسبیح خانے کی نیت کر کے ضرور ہمیں چندہ چاہیے. 313 دفعہ بہت زیادہ توجہ سے پڑھا کریں. میرا، میری نسلوں، میرے ساتھیوں، سارے نظام کی تحفظ، برکت، رحمت اور ضرورتوں کو پورا کرنے کے لیے. اور یا حفیظ و یا سلام بھی ضرور پڑھا کریں. اور خدمت اور عبادت کے لیے تسبیح خانے میں چند دن، چند ہفتے گزاریں. اور جمعرات کی خدمت کے لیے بھی احباب تشریف لایا کریں. ذکر خاص کا کارڈ ساتھ نہ لے جائیں، امانت ہے. اور اپنے موبائل پر فالو اپ کری کا میسج لگائیں. وضو کے لیے اپنے ہی جوتے استعمال کریں اور اپنی جیبوں کی حفاظت کریں. گاڑیوں، موٹر سائیکل کی پارکنگ میں تعاون کریں. اللہ پاک ہماری حاضری کو قبول فرمائے. اب اپنی جگہ پہ بیٹھے پوری توجہ دھیان سے یہ چیز پڑھیں، اللہم اغفر لی، پڑھیں، شروع کریں. سبحان اللہ بحمدہ سبحانک اللہ.
اب دعا کا وقت ہے، پوری توجہ دھیان کے ساتھ آہوزاری اور گڑگڑانے کے ساتھ جتنا آہوزاری ہوگی دعا قبول ہوگی. دعا کی قبولیت کے یقین کے ساتھ اپنے لیے، پوری امت کے لیے مانگیں گے. بجلی بند کر دیں ساتھ سے.
یا اول الاولین و یا آخر الاخرین، یا ذو القوۃ المتین، یا راحم المساکین، یا ارحم الراحمین، یا اکرم الاکرمین، یا اجود الاجودین، یا ذو الجلال والاکرام، یا ذو الجلال والاکرام، یا ذو الجلال والاکرام. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. رب انی لما انزلت الی من خیر فقیر. رب انی لما انزلت الی من خیر فقیر. رب انی لما انزلت الی من خیر فقیر. یا مسبب الاسباب سبب لی الخیر. یا مسبب الاسباب سبب لی الخیر. یا مسبب الاسباب سبب لی الخیر. یا راحم المساکین، یا راحم المساکین، یا راحم المساکین. مولا، سارے بھکاری مسکین تیری بارگاہ میں جمع ہیں، تیری دربار میں جمع ہیں. رات بیت گئی ہے، پردیسی جمع ہیں، تجھ سے بھیک مانگنے اور تجھ سے بھکاری بن کے خیرات مانگنے آئے ہیں. اے بھکاریوں کو خالی نہ بھیجنے والے آقا، اے بھکاریوں کو جھولیاں بھر کے دینے والے مولا، اے سخی شہنشاہ، اے عزتوں والے اللہ، وقار اور سر بلندیوں والے مولا، اے ہمارے اٹھے ہاتھوں کی لاج رکھنے والے آقا، اے داتاؤں کے داتا، اے میرا مشکل کشا اللہ. کتنے غریب پردیسی بیچارے جن کے پاس کرایہ بھی نہیں ہوگا، اکیلے اپنے بچوں کو چھوڑ کے کب سے سفر کیا؟ کہنے لگے ہم تسبیح خانے جا رہے، کسی نے روکا کسی نے ٹوکا، نہ رکے نہ اٹکے، مولا تیری بارگاہ میں پہنچے ہیں، ان سب کی حاضری قبول فرما، ان سب کی حاضری قبول فرما، ان کا آنا قبول فرما۔ سخی تو وہی تو ہے جس نے آدم علیہ الصلوۃ والسلام کو اماں حوا ملوائی تھی اور اپنی رحمت دلائی تھی، تو وہی آقا ہے جس نے یونس علیہ الصلوۃ والسلام کو مچھلی کے پیٹ سے زندہ نکال دیا، تو وہی تو ہے جس نے ایک صدی عزیر علیہ السلام کو موت دے کے زندگی دی، تو وہی آقا ہے جس نے اصحاب کاف کو 309 سال سلا کے پھر جگا دیا۔ اے میرا آقا، ہمارے کام بہت اٹکے ہوئے ہیں اور ہماری زندگی بہت الجھی ہوئی ہے، ہمیں گناہوں کی زندگی سے نکال دے، ایمان عافیت کی زندگی عطا فرما دے، ذلت و رسوائی کی زندگی سے نکال دے، برکت اور عافیت عطا فرما دے، برکت اور عافیت عطا فرما دے، برکت اور عافیت عطا فرما دے۔ اللہ میرے وطن کی خیر کر دے، میرے وطن کے بادشاہوں کی خیر کر دے، وزیروں کی، امیروں، فقیروں، مشیروں اور پوری امت کے سارے انسانوں اور جنوں کی خیر کر دے۔ اللہ میرے وطن کی سرحدوں، ایٹمی نظام، چھاونیوں اور کچہریوں اور ایوانوں کی حفاظت فرما۔ اے سخی آقا، عرش سے مہنگائیوں کے فیصلے نہ اتار، اے اللہ رحمتوں کے فیصلے، عافیتوں کے فیصلے اتار۔ مولا تیرا مجمع، تیرے بندے، بڑے دور پرے سے تیری بندیاں اس حبس اور گرمی میں اے اللہ تیرے نام لینے کے لیے بے قرار بیٹھے ہیں، کوئی ایسا بندہ دلا دے جو اس حبس کا حل کر دے، کوئی ایسا دیوانہ ہو جائے جو پیچھے پڑ جائے اور اس بلڈنگ کے حبس کا کوئی انتظام ہو جائے۔ تیرے پاس تو کمی نہیں آقا، جو غیب سے کوئی نظام بنا دے، مجھے تیرے ان بندوں کی تکلیف سے مولا بہت دکھ اور احساس رہتا ہے، اللہ تو کر دے، ہماری ضرورتیں غیب سے پوری کر دے، ہمیں در در کا بھکاری نہ بنا، ہمیں در در کا محتاج نہ بنا، ہمارے ہاتھوں کو اپنے در تک رکھنا سخی، ہماری نسلوں کو بھی اپنے در کے غیر سے بچا۔ اللہ اس تسبیح خانے کو ہمیشہ فتنوں سے بچا، اور میرے ساتھیوں اور میری نسلوں کی حفاظت فرما، کفایت فرما، کفالت فرما اور مدد فرما۔ سچی راہیں کھول دے، سچے راستے کھول دے، اللہ آنے والے ہر فرد کی جھولیاں بھر دے، آنے والے ہر فرد کی ضرورتیں پوری کر دے۔ میرے کتنے ساتھیوں کے، دو ساتھیوں کے والدین فوت ہو گئے، والد فوت ہو گئے، اللہ ان کی مغفرت فرما، ان کے درجات کو بلند فرما، اور جن کی والدہ یا عزیز فوت ہوئے ان کے درجے بلند فرما۔ اللہ ہماری راہوں کی ہر مشکل آسان فرما، رشتہ داروں کے ساتھ محبتیں بڑھا دے، اور جن کے بیٹے بیٹیوں کے رشتے نہیں ہوئے تو غیب سے آج تو فیصلے کر دے، بہتر رشتے بنا دے، محبتوں والے، پیار والے، سلوک والے، درگزر والے اور بیٹوں والے اور حیا والی بیٹیوں والے۔ میرے آقا، میرے معاشرے میں حیا کی پیداوار کر دے، حیا کی فضائیں عام کر دے، مجھے حیا دے، میری نظروں کو حیا دے، میرے جذبوں کو حیا دے، میرے قدموں کو حیا دے، میری سانسوں کو حیا دے، میری تنہائیوں کو حیا دے، اور میری نسلوں، میرے ساتھیوں، پورے تسبیح خانے، سارے عالم کے ہر انسان کو حیا دے۔ میری نسلوں میں، ہماری نسلوں میں یا اللہ بے حیائی نہ دے، حیا دے، حیا دے، حیا دے، رحم کے دروازے کھول دے، علت اور ذلت اور قلت کے دروازے بند کر دے۔ مولا ہمارے آنسو خشک ہو گئے ہیں، ہم ظلم کی چکی میں پس پس کے نفس اور شیطان نے ہمارے اوپر ظلم کیے، اے آقا اگر تیری مدد ہوگی، تیرا دست قدرت ہوگا، ہمارے کام بن جائیں گے، ہماری مشکلیں حل ہو جائیں گی، ہماری پریشانیاں دور ہو جائیں گی، ہمارے مسئلے حل ہو جائیں گے، اے کائنات کو دے کر نہ تھکنے والے اللہ، ہماری ضرورتوں کو پورا کرنے والے مولا، ہماری مشکلیں حل فرما، مریضوں کو شفا عطا فرما، قرضداروں کے قرضے دور فرما، اے جن کے حالات مشکل میں حالات دور کر دے، آسانیاں فرما دے، اے اللہ جو کسی جیل میں ہے، ہسپتال میں ہے، یا کسی مرض یا کسی مولا علت کی قید میں ہے، اسے نکال دے، سخی نکال دے، سخی نکال دے، بغیر ذلت کے نکال دے، بغیر رسوائی کے نکال دے، دنیا آخرت کی رسوائیوں سے بچا، دور پرے سے لوگ اپنی مصیبتوں کے لیے، دعاؤں کے لیے آتے ہیں، پریشانیوں کے لیے آتے ہیں، اللہ ان کی دعائیں قبول کر دے، ان کی پریشانیاں دور کر دے، ان کے حالات بہتر کر دے، اس تسبیح خانے کا لنگر کبھی بند نہ کرنا مولا، بس چلائے رکھنا، اب بھی تیری رحمت سے چلا ہے، آئندہ بھی تیری فضل رحم سے چلے گا، اور اس کھلانے اور چلانے میں ہمارے اخلاص کو ہم سے نہ چھین لینا، اگر نہیں ہے تو یقیناً نہیں ہے، دے دے اخلاص، دے دے کامل اخلاق، دے دے کامل برکت اور عافیت، دے دے ہماری ہر ضرورت کو غیب سے پورا کر دے، در در کا بھکاری نہ بنا، در در کا محتاج نہ بنا، اے سخی آقا اپنے در کا بھکاری بنا، اپنے در کا محتاج بنا، ہماری ہر ضرورت کو غیب سے پورا فرما، جو تیری بندیاں اور بندے آئے ہیں اور ان کے دل میں مرادیں ہیں، پریشانیاں ہیں، مسائل ہیں، مشکلات ہیں، اے سخی آقا ان کی مشکلیں دور فرما، اور جو قبروں میں چلے گئے ہیں ان کی قبروں میں ان کو ٹھنڈک عطا فرما، ان کی قبروں میں نور عطا فرما اور سرور عطا فرما، اور مدینے والے کا دیدار عطا فرما، اور اپنے جلوے اور دیدار عطا فرما، ہماری موت آئے گی بر ذلت کی موت سے بچا، ہماری موت آئے گی بر گمراہی کی موت سے بچا، ہماری موت آئے گی ایسی موت عطا فرما جس میں ایمان اور عافیت ہو، اے سخی آقا ہماری قبروں پہ ایمان اور عافیت ہو، پروردگار عالم جتنی تیری بندیاں آئے بیٹھے ہیں بندے سب کا خاتمہ ایمان پہ کر دے، سب کا خاتمہ ایمان پہ کر دے، سب کا خاتمہ ایمان پہ کر دے، یا اللہ ذلت اور بے ایمانی کی موت سے بچا، ہماری ضرورتیں غیب سے پوری فرما، ہمارے سفروں کو آسان فرما، اور سفر میں عافیت اور برکت کو متوجہ فرما، اور دنیا میں بھی خیریں اور آخرت میں بھی خیریں عطا فرما، ساری دنیا کے جتنے بھی یہودی ہیں، عیسائی ہیں، کرسچن ہیں اور سکھ ہندو ہیں، سب کو کملی والے کی غلامی عطا فرما، اور ان کے ساتھ ہمارے دلوں میں خیر خواہی کا جذبہ ہو، اے اللہ کسی فرقے، کسی مذہب، کسی مسلک، کسی زبان، کسی علاقے کے بارے میں ہمارے دلوں سے نفرت اگر ہے تو ہم توبہ کرتے ہیں اور اس کو دل سے نکال کے محبت رواداری عطا فرما، اور شفقت عطا فرما، اور خیر خواہی کا جذبہ عطا فرما، بس بن مانگے عطا فرما، بس بن مانگے عطا فرما، وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وأہل بیتہ وعترتہ اجمعین، آمین برحمتک یا ارحم الراحمین۔
تمام حضرات ساتھیوں سے گزارش ہے کہ حال کے دائیں بائیں کناروں پہ ہو کر بقیہ نماز مکمل کر لیں، ممبر کے سامنے یا حال میں ممبر کے سامنے بقیہ نماز نہ پڑھیں بلکہ حال کے دائیں بائیں کناروں پہ تشریف لے جائیں، یہاں بھی اس وقت مجلس مجذوبی ہوگی، یعنی اس میں اعمال کا تذکرہ اور اعمال کے فائدے اور مشاہدے بیان کیے جائیں گے۔ اپکری میگزین میں درس میں آپ نے کوئی طبی عمل، کوئی روحانی عمل سنا ہو، آزمایا ہو، کسی کو بتایا ہو، اس کا مشاہدہ ہو، تو صرف اعمال کا فائدہ اور مشاہدہ، ذاتی سوال جواب کی مجلس نہیں ہے بلکہ صرف اعمال کے فائدے مشاہدے اگر آپ کے علم میں ہیں یا آپ نے کسی کو بتایا تو اس کا یہاں تذکرہ ہوگا، اور اس کے اختتام پر ایک حسب معمول بیعت کا عمل ہوگا، جو حضرات ساتھی بیعت ہونا چاہتے ہیں وہ بیعت ہو سکیں گے، جو پہلے سے بیعت ہے وہ بھی شریک ہو سکیں گے، اور خواتین کی طرف مائیں بہنیں بھی اس میں بیعت شریک ہو سکیں گی، اور اس طرح اس کے بعد نکاح مسنون بھی ہے، اس میں بھی تمام حضرات کو شرکت کی دعوت ہے۔
جی بتائیں کس کو اللہ پاک نے کوئی کسی وظیفے کسی ٹوٹکے کسی چیز کا نفع پہنچایا؟ ادھر تشریف لے آئیں ادھر تشریف لے آئیں بتائیں جی بتائیں. اور کون آئے گا ادھر؟ بس تین چار احباب آ جائیں بس صرف تین چار آ جائیں ادھر آ جائیں. چلو بس اور نہیں اب ان سے سنیں جی.
السلام علیکم. 8 مارچ 2018 کا میرا پہلا درس تھا آپ کے ہاں, تو آپ نے مجھے لقد جاءکم کا وظیفہ بتایا تھا. تو انہی دنوں میں میرے والد صاحب کے اوپر الزام لگا کہ انہوں نے 70 سے 75 لاکھ روپے کا گھپلا کیا ہے. تو گھر والوں نے میں نے بتایا کہ کثرت سے آپ لقد جاءکم پڑھیں انشاءاللہ مسئلہ حل ہو جائے گا. تو ہم سب نے, میں یہاں ہوتا ہوں گھر والے ادھر, ہم سب نے مل کے لقد جاءکم کثرت سے پڑھا تو ہمارا وہ مسئلہ بھی حل ہو گیا. اس کے بعد ہمارے بہنوئی کو دکان چاہیے تھی اپنی ورک شاپ چلانے کے لیے. تو پہلی بات تو یہ ہے کہ دکان نہیں مل رہی تھی, اگر دکان ملی تو اس کی پگڑی بہت مانگ رہے تھے. تو ہم نے پھر لقد جاءکم پڑھا اور جو پگڑی 1 لاکھ روپیہ مانگ رہے تھے وہ 40,000 ہو گئی, اور جو کرایہ 15,000 مانگ رہے تھے وہ 6,000 ہو گیا. تو لقد جاءکم کی برکت اور کثرت سے ہمیں بہت فائدہ ہوا الحمدللہ. اب ہم بھی بڑھ رہے ہیں ہمارے گھر والے بھی, اور بہت ہم فائدہ اٹھا رہے ہیں. لقد جاءکم سورۃ توبہ کی آخری 2 آیات جو آپ نے بتائی تھی وہ انشاءاللہ ہماری زندگی کا معمول ہے اور انشاءاللہ ہم بڑھ رہے ہیں. جزاک اللہ جی.
السلام علیکم. محترم, میرے سامنے والے دانتوں میں ریشہ ہو گیا تھا اور زخم بن گیا تھا. ڈینٹسٹ کے پاس گیا, اس نے کہا جی ابھی ابھی اس کی صفائی کرواؤ, 1200 روپیہ لگے گا, اگر دیر کرو گے تو کینسر بھی ہو سکتا ہے. میں گھر آ گیا تو میری اہلیہ نے کہا کہ پھٹکڑی کے پانی سے گلیاں کرو. اس پھٹکڑی کے پانی سے میں نے گلیاں کی اور مجھے شفا مل گئی. یہ اپکری میں میں نے پڑھا تھا. جزاکم اللہ خیر.
غلام حسین گرایا نام ہے جی میرا. باقی تو تسبیح خانے سے بہت سے وظائف ملے جو کہ صبح سے لے کے شام تک کرتے ہیں, لیکن ابھی ریسنٹلی مجھے کوئی فارن سفر درکار تھا روزگار کے لیے, تو میں نے مہینہ پہلے لا خلاپا پڑھنا شروع کر دیا, ہر نماز کے بعد ایک تسبیح. اور حضرت یقین کریں کہ مجھے جتنے ڈاکومنٹس چاہیے تھے, جتنی مجھے ایون دوست نے ٹکٹ تک لے کے دے دی کہ یہ ٹکٹ میری طرف سے آپ کو گفٹ ہے, اور میں نے کوئی تردد نہیں کیا, کیونکہ میں نے امریکہ اور پھر آگے کینیڈا جانا, اس میں ساری چیزیں ایسے سیٹل ہوئی ہیں کہ جیسے بالکل ایسے میں خواب دیکھ رہا ہوں اور ساری چیزیں ہو گئی ہیں. لیکن لا خلابہ جو میں پڑھ رہا ہوں پچھلے 1 مہینے 1.5 مہینے سے ہر نماز کے بعد ایک تسبیح پڑھتا ہوں, اور اس کی تاثیر یہ ہے کہ مجھے اس سفر کے لیے جو چیزیں درکار تھیں وہ آٹومیٹکلی مجھے میسر ہو رہی ہیں. شکریہ.
السلام علیکم جی. کیا حضرت جی سے یا کار والا عمل آپ نے بتایا تھا حضرت جی صاحب نے, تو ایک آدمی ہمارے پاس آیا, ان کا کار اجڑا ہوا تھا, ان کے بچے بوڑھے ہونے کو جائے, بچیاں بوڑھی ہو, ان کے ساتھ رشتہ کوئی نہیں کرتا تھا. میں نے آپ کی اجازت کے مطابق, آپ کے شیخ کی اجازت کے مطابق, اپنی طرف سے نہیں, میں نے کو کہا میرے شیخ نے مجھے یہ وظیفہ دیا آپ پڑھیں. انہوں نے پڑھا, وہ 16 تاریخ کو میرے پاس آئے, انہوں نے مجھے دعوت دی کہ 25 تاریخ کو ہماری بچیوں اور بچوں کی شادی ہے, آپ شامل ہو. میں نے کہا میں تو اس قابل نہیں ہوں, لیکن اللہ نے ان کو ہم مسئلہ حل کر دیا. ایک آدمی آیا تھا, اس نے کہا میرے مویشی چارہ نہیں کھاتا, تیسرا دن ہے چارہ نہیں کھا رہا ہے. میں نے کون عمل بتایا رات کو, جو برتن میں پانی ڈال کر قدم ڈبو کر اس میں 1100 بار یا کارو پڑے, 3 دن متواتر پڑے, اس کے مویشیوں نے چارہ کھانا شروع کیا اور اللہ کو اس کو فضل ہو گیا. بے شمار مشاہدے ہیں جی, مختصر سے بات کر رہا ہوں. اور اس کے آپ نے پڑھنے سے یہ ہوا کہ اللہ نے مجھے پچھلے رمضان شریف نے اللہ نے اس یا کاروں کی وجہ سے اللہ نے مجھے گنبد خضرا کی حاضری نصیب فرمائی, اور آقا کریم صلی اللہ علیہ وسلم روضہ کی رمضان شریف میں وہاں ساتھ نصیب ہوئی, اور یہ اس وجہ سے ہوئی جب سے میں حضرت جی کے ساتھ میرا نسبت ہوئی. میں کچھ بھی نہ تھا, مجھے اللہ نے اتنا عطا کیا حضرت جی کے عنایت سے اور ان کے تسبیح خانے کی وجہ سے. میں نے پچھلے چند دن بھی حضرت جی کے اس میں خدمت کر گیا ہوں, اور حضرت جی نے مجھے بہت ہی بے انتہا نوازا ہے. حضرت جی نے مجھے حویلی نے بھی میں ایک مہینہ دس دن بیس دن گزار آیا ہوں. اللہ تعالیٰ کا ان پہ کروڑ کو رام تو اس تسبیح خانے کو تا قیامت کی صبح تک آباد شاد رکھے. واخر دعوانا الحمدللہ.